रेडियो सगरमाथा एफएम 104 मेगाहर्जमा कार्यक्रम खुला मञ्च लिएर हामी आइसकेका छौं। आज पनि लगातार 3 घण्टासम्म हामी तपाईँको साथमा रहनेछौ। अहिले त मध्याहको 12 बजेर ठ्याक्कै 1 मिनट पनि भइसकेको रहेछ र अबको यो 3 घण्टे बसाइका लागि आएकी छु म प्रमिला मानन्द
र म दुर्गा कार्की। कार्यक्रम खुल्ला मञ्चको आजको अंक भनौं न यो मंगलबारको अंक हामीले कुराकानी गर्छौं लगभग 1.5 घण्टासम्म काठमाण्डुमा रहेका सार्वजनिक खुला ठाउँका बारेमा छलफल गर्छौं। यो कार्यक्रम हामीलाई लगभग 1.5 घण्टासम्ममा हामीसँग सहकार्य गर्ने संस्थाहरू छन् इन्टरएक्टिभ म्यापिङ एण्ड आर्काइभ प्रोजेक्ट आईम्याप फोर्ड फाउण्डेशन र सोशियल साइन्स बाहा यो 3 वटा संस्थाको सहकार्य र रेडियो सगरमाथाको सहकार्यमा हामीले यो कार्यक्रम सञ्चालन गरिरहेका छौं।
अनि यो कार्यक्रममा हामी अतिथिहरूसँग कुराकानी गर्छौं तपाईँको विचार पनि सुन्छन् किनभने यहाँ वरपर भएका जति पनि खुला स्थानहरू छन् नि ती सबै स्थानहरू हामी सबैको हो त्यही भएर यी खुला स्थानहरूको बहसमा तपाईँको पनि सहभागिताको हामीले आशा गरेका छौं तर त्यो सबैभन्दा अगाडि आज हामी अलिकति पछाडि फर्कन्छौं। जेठ 14 हाम्रो लागि धेरै महत्वपूर्ण दिन हो केही वर्ष अगाडिदेखि जेठ 14 हाम्रो लागि एकदमै धेरै महत्व बोकेर आइरहेको छ यो पालिको जेठ 14 पनि धेरै महत्वपूर्ण रह्यो अनि सबैको ध्यान एकातिर गयो मुलुकको राजनीतितिर यसले गर्दाखेरि एउटा महत्वपूर्ण अर्को पक्ष ओझेलमा पर्यो त्यही ओझेलमा परेको पक्षलाई हामी आज फेरि एकपटक सम्झने प्रयासमा छौं।
पर्व खास गरी
जेठ 14 यदि हामीले सम्झने हो भने उपत्यकावासीहरूले हरेक वर्ष यो सिद्धिनख भनेर मनाउने गर्छ। अब सिद्धिनख भोज खाने पर्व हो यो चाड हो रमाइलो गर्ने हो त्यो त छँदैछ तर त्यसको एउटा महत्वपूर्ण पक्ष पनि छ होइन र
हजुर यही सिद्धिनखको महत्व के हो यसको ऐतिहासिक महत्व के हो र यो शुरूदेखि अहिलेसम्म आइपुग्दा सिद्धिनखको नखको महत्वमा केही फरक परेको छ परिवर्तन आएको छ यो विषयमा कुराकानी गर्छौं। हामी कुराकानीका लागि हामीसँग हुनुहुन्छ दुईजना हाम्रा अतिथि जीवन कसुला वहाँ हुनुहुन्छ एकीकृत शहरी विकास केन्द्रका कार्यक्रम संयोजक र हामीसँग गुठीका निर्देशक हुनुहुन्छ अनिल स्थापित। हाम्रो दुवैजना हाम्रा अतिथिहरू स्टुडियोमा आइपुग्नु भएको छ दुवैजनालाई हामी स्वागत गर्छौं।
योपालिको सिद्धिनख यहाँहरूको लागि कस्तो भयो कसरी बित्यो त्यसको बारेमा पहिला जीवनजी बताइदिनुहोस् न।
हजुर सर्वप्रथम त हाम्रो तपाईँहरूलाई निकै नै धन्यवाद छ यहाँ हामीलाई बोलाइकनकन हाम्रो कुराहरू अगाडि राख्न दिनुभएकोमा र हाम्रो वासको प्रोग्रामको कुरा गर्दाखेरि चाहिँ
वास भन्दा
वाटर एण्ड सेनिटेसनको कुरा गर्दाखेरि एकीकृत शहरी विकास केन्द्रले चाहिँ हाम्रो ललितपुरको 8 वटा गाविसहरूमा चाहिँ विगत 3.5 वर्षदेखि यो खानपान तथा सरसफाई सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ र त्यसैको निरन्तरता स्वरूप चाहिँ यो साल पनि हामीले यो सिटी नखाको दिनमा चाहिँ विशेष गरिकन यो डेपुखु र खपुखु चाहिँ सरसफाई अभियान सञ्चालन गरेर हामीले यो पालि सिटी नखा मनाएका छौँ।
यो दुइटै खोकनाको
हजुर खोकनाको
अनि सागरजीको यो पालिको सिटी नखा कस्तो भयो?
अब अघि तपाईँले सुरुमै भनिहाल्नुभयो यसपालि देशको चाहिँ स्थितिले गर्दाखेरि सबैको ध्यान एकातिर गइरहेको छ होइन त्यो भएको हुनाले पनि अब यसपालि चाहिँ अब हामीले विगतमा चाहिँ गरेको जस्तो यो विभिन्न हामीले चाहिँ समुदायमा गएर त्यहाँ चाहिँ अब यो सम्बन्धी जनचेतना फैलाउने होइन र अब अन्य विभिन्न चाहिँ यो प्रबन्धात्मक कार्यक्रमहरू गर्ने गरेका थियौँ यसपालि अब सबैको ध्यान एकातिर गइरहेको हुनाले हामीले नै संयोजन गरेर त्यस्ता कार्यक्रम चाहिँ गर्न पाएनौ यसपालि तैपनि अब विभिन्न टोल समुदायमा चाहिँ यो परम्परागत रूपले नै यो सिद्धिनखको दिन चाहिँ यो पानीको मुहानहरू र पानीका स्रोतहरूमा को चाहिँ क्षेत्रमा सरसफाई गर्ने जुन प्रचलन थियो त्यो कामहरू चाहिँ भइरहेको थियो त्यो ठाउँमा चाहिँ हामीले चाहिँ अब संयोजनै नभए पनि एकता चाहिँ कायम गरेर अलिकति कार्यक्रमहरू गऱ्यौं तर पहिला जस्तो विगतका वर्षहरूमा जस्तो हामी नै इन्भल्भ भएर हामी नै सहभाग भएर कार्यक्रम गर्न चाहिँ यसपालि अलिकति भएन।
ए यो नि हामीले सिद्धिनख भन्ने बित्तिकै एकदम मजाले बारा वो पकाएर खाने चटामरी खाने भन्ने यो एउटा चाडको रूपमा छिन्दै आएको खास सिद्धिनखलाई आज भोलि पानी पर्व वा पानीको चाड भनेर भन्न थालिएको छ यसरी किन सिद्धिनखलाई पानीसँग जोड्नुभयो त जोडिरहेका छौँ हामी?
यो चाहिँ अब हामीले नयाँ शुरूआत गरेको पर्व चाहिँ र परम्परा होइन यो चाहिँ प्रचलन चाहिँ पहिलादेखि नै हो। अब तपाईँले यसो हेर्नुभयो भने अब यो याम भनेको गर्मी याम यो पछि चाहिँ अब पानी पर्न सुरु हुन्छ र पानी परिसकेपछि अब पहिलाको तपाईँको समाज हेर्नु भने सबै चाहिँ प्रायः चाहिँ यो कृषिमा चाहिँ आधारित हुन्छन् र कृषिमा आधारित समाज भनेको पानी परेपछि रोपाईतिर जान्छन् होइन त्यो भन्दाखेरि यो वर्षायामको शुरू अलिकति अगाडि पूर्व सन्ध्या र रोपाईको पनि अलिकति पूर्व सन्ध्या होइन यो छ अनि अर्को एउटा पनि वैज्ञानिक कारण के छ त भन्दाखेरि यो दिन चाहिँ यो हाम्रो नेपालको जियोग्राफिकल्ली हेर्ने हो भने यो दिन चाहिँ नेपालको यो जुन पानीको सतह हो जमिन मुनिको पानीको सतह सबैभन्दा तल्लो तहमा जान्छ एकै निकै कम चाहिँ हुन्छ भन्दाखेरि अब पानी चाहिँ अब अहिले चाहिँ तपाईँ हेर्नु हो भने पानीको हाहाकार छ सुक्खा छ तपाईँ हाम्रो नजिकै टोल छिमेकमा पनि तपाईँले हेर्नु भने इनारहरू सुकेको हुन्छ कुवाहरू सुकेको हुन्छन् भन्दाखेरि अब हामी सरसफाइको काम गर्ने पानी धेरै भएको बेला गऱ्यो भने हाम्रो चाहिँ धेरै मान्छेहरू पानी लिन नपाएर पानीको त्यो सदुपयोग गर्न नपाएर मान्छेहरू चाहिँ होइन त्यो सेवा त विमुख हुन्छन् भने अब पानी नभएको बेला सफा गऱ्यौँ भने हामीले काम गर्न पनि सजिलो एउटा पानी पनि हानि नोक्सानी हुँदैन होइन त्यो भएको हुनाले वैज्ञानिक रूपले पनि यो चिज पानीको पनि एकदम कम सतह हुने भएको हुनाले यो दिन सफा गऱ्यो भने एकदम राम्रो हुन्छ र अर्को कुरा चाहिँ तपाईँले भन्नुभयो चाहिँ अब पहिलाको प्रचलनले किन गर्यो भनेर हामी विचार गर्दाखेरि यहाँ पछि अब मान्छेहरू चाहिँ अब रोपाईतिर जान्छन् भन्दाखेरि अब यहाँभन्दा पछाडि उनीहरूको फुर्सद हुँदैन भन्दाखेरि यो अन्तिम दिन चाहिँ फुर्सद हो त्यो भएको हुनाले यो पानीको स्रोतहरू चाहिँ सरसफाई गर्न जान्छन् र अघि तपाईँले ठ्याक्क अघि भन्नुभयो हामीले यो दिन चाहिँ यो विभिन्न बाराहरू तिनीहरू चाहिँ खान्छन् किन भन्दाखेरि अब तपाईँलाई पनि थाहा होला होइन यो चाहिँ पौष्टिकता चाहिँ दिने चिज हामीले एकदम दिनभरि परिश्रम गरेर यो काम गर्ने भएको हुनाले त्यो दिन चाहिँ त्यो हाम्रो शरीरलाई चाहिने आवश्यक पौष्टिकता पनि त्यसले चाहिँ प्राप्त होला भनेर त्यो विभिन्न धेरै प्रकारका पाँच छ प्रकारको बारा अनि चटामरी खाने र त्यस्तै अन्य विभिन्न परिकारहरू खाने प्रचलन पनि रहिआएको छ अब तपाईँले भन्नुभएको छ अब हामी अलिकति धेरै आधुनिकतिर गइसकेपछि खानेकुरा चाहिँ हामीले सम्झौँ त्यो खानेहरू चाहिँ हामीले केही पनि छुट्याएनौँ भने पानीको स्रोतहरू सफा गर्नुपर्छ भन्ने यो दिनमा गर्नुपर्छ भन्ने चाहिँ हामीले बिर्स्यौँ तर यो भनेर हामी पानीको स्रोत कहिले सफा गर्दैनौँ भनेर चाहिँ भन्दैनौँ नि हामीले चाहिँ गर्छौँ तर यो दिन चाहिँ गऱ्यो भने चाहिँ धेरै चाहिँ सजिलो र उचित हुन्छ भन्ने चाहिँ लागेको छ
उचित भनेर मैले एउटा यहाँले मेरो जिज्ञासा मेटाइदिनु भयो यो सिठी नख अब हुन त सबैले आफ्नो पानीको स्रोत खुवा पँदेरो धारा ढुङ्गे धाराहरू सफा गर्नुपर्छ र अरू बाहिरतिर पनि आफ्नो आफ्नो हिसाबले गर्छन् तर अब काठमाडौँमा चाहिँ नेवारहरूकोले विशेष मनाउने यो सिठी नख भनेर भनिन्छ र मैले मेरो जिज्ञासा के थियो सिठी नख भनेकै पानीको स्रोतहरूको सफा गर्ने मात्रै हो कि अथवा सुरुदेखिको त्यो प्रचलन थियो र अहिले आएर बिस्तारै त्यो हट्दै गयो र खानेतिर मात्रै रमाउन थाले भन्ने कुरा गर्नुभयो यहाँले होइन भनेपछि यसलाई अब त्यो पुरानै जुन खालको त्यो पानीको स्रोतहरूलाई सफा गर्ने त्यो त्यो खालको जगाउन सकिन्छ अहिलेको पुस्तामा
यसमा चाहिँ अब हामीले गर्न नसकिने त होइन होइन गर्न सकिन्छ नि हामीले अब विगत सात आठ वर्ष अगाडिदेखि यो चिजमा चाहिँ हामीले जनचेतना जगाउँदाखेरि जुन ठाउँमा चाहिँ परम्परागत रूपले गर्ने त्यो प्रचलन छ त्यो ठाउँमा निरन्तरता नै छ भन्दाखेरि त्यो ठाउँमा चाहिँ हामीले गएर भनिरहनु परेन उहाँहरूसँग गएर चाहिँ त्यो समुदाय जो चाहिँ यसरी आफ्नो कुवा पँदेरा इनारहरू सफा गर्ने जुन प्रचलन उहाँले गरिरहनु भएको छ त्यो ठाउँमा चाहिँ यो चिज चाहिँ अझै पनि निरन्तर नै चलिआएको छ भने जुन ठाउँमा चाहिँ हामीले चाहिँ नयाँ ठाउँ छ जुन ठाउँमा अहिले तपाईँले भन्नुभएको छ बिर्सेर यो चिज चाहिँ अब गर्नुपर्छ वर्षको जुन दिन भए पनि गरौँला भन्ने जुन ठाउँ छ त्यस्ता ठाउँहरूमा चाहिँ हामीले त्यो टोल समुदायका व्यक्तिहरूसँग समन्वय गरेर उहाँहरूले चाहिँ यो दिन गर्यो भने यति चाहिँ सजिलो हुन्छ र अब विभिन्न रूपले पनि भोलि चाहिँ यो पानीको स्रोतहरू पनि अब यो दिनमै गर्यो भने अलिक सजिलो हुने एउटा भयो र पानीको स्रोतहरू पनि धेरै चाहिँ अब यो फोहोर हुँदैन होइन र यो पानीको सतह कम हुँदाखेरि हामीले गऱ्यौँ भन्दाखेरि त्यो पानी त अब जमिन मुनिबाट जुन रसार आउनु हो त्यो पालहरू त्यो छिद्रहरू त्यो सब पनि राम्ररी गर्न सकिन्छ त्यहाँ भएको झारपातहरू यो पानीको सतह कम हुँदाखेरि लेउहरू लाग्ने पनि हुनसक्छ भने त्यस्तो लेउहरू पनि राम्ररी सफा गर्न पाउँछौँ र नभए चाहिँ अब अर्को पन्ध्र दिनपछि तपाईँले हेर्नुभयो भने पानीको सतह चाहिँ बढ्दै आइरहेको हुन्छ किनभने
यही दिन भन्नुभयो नि यो दिन चाहिँ सजिलो हुन्छ सिठी नखको दिन हामीसँग धार्मिक केही जोडिएको छ कि अथवा सजिलो हुनुपर्ने कारण यही दिन
धार्मिक रूपले पनि अब यो दिन चाहिँ अब चाँड मनाउने त एउटा भइनाल्यो त्यसको साथसाथै यो दिन चाहिँ अब यो कार्तिके भनेर कुमार जात्रा पनि गर्नेछ होइन
सिटी भगवान पनि भन्छौँ
त्यसलाई कार्तिके कुमार र अब सिटी भगवान पनि भन्छौँ होइन अनि यो यसलाई पनि अब अलिकति ऊ भएको हो यो षष्ठीको दिन वैशाख शुक्ल षष्ठीको दिन चाहिँ यो मनाउँछ। यो षष्ठीलाई नै अब त्यो अपप्रंश भएर षष्ठी खष्ठी सिठी हुन गएको हुन सक्छ होइन। र त्यो यो दिन चाहिँ अब यो कुमारको जात्रा गर्ने यो प्रचलन छ। अब कुमार र पानीको सम्बन्ध चाहिँ त कति छ त्यो अर्कै कुरा रह्यो। तैपनि धार्मिक नभए पनि यो वैज्ञानिक रूपले र हाम्रो भौगोलिक रूपले पनि यो दिन चाहिँ अब हामीले अनुभव गर्यौं भने यो चाहिँ हामीले देख्न पाउँछौं।
अब जीवनजीहरूले खोकनामा जानुभयो होइन, सिठी नखको दिनमा दुईवटा पोखरी त्यहाँ सरसफाई गर्नुभयो, दुई पोखरी र खपुखु। यो खोकनामा जानुपर्ने कारण किन थियो त? के भएर तपाईँहरूले खोकनाकै पोखरी दुईटा रोज्नुभयो?
होइन, अघि अनिल सरले पनि भनिसक्नु भयो यो हाम्रो काठमाडौँ भ्यालीमा जति पनि नेवार बस्तीहरू छ त्यहाँ परापूर्व कालदेखि नै यो सिठी नखाको दिनमा चाहिँ पानीका स्रोतहरू चाहिँ सरसफाई गर्ने प्रचलन रहिआएको छ। र हाम्रो विशेष गरिकन यो लोकल हाम्रो यो रुद्रानी युवा क्लबको इनिसिएसनमा चाहिँ उहाँहरूले हामीलाई पनि गुहार्नु भएको छ र हामीले सँगै मिलेर गरौँ र यो चाहिँ प्रचलन पनि चलियो आएको कारणले गर्दाखेरि सँगै गर्दाखेरि अझ राम्रो हुन्छ भन्ने हिसाबले पनि हामीले खोकनामा गएको हौ।
तपाईँहरूको अहिले कुराकानी जुन जारी नै छ यसैबीचमा हाम्रो टेलिफोन सम्पर्कमा कोही आउनुभएछ, यहाँहरूमध्ये कोहीसँग जिज्ञासा भएर नै हो। यहाँलाई हामी स्वागत गर्छौँ। नमस्कार।
गजलप्पा,
यहाँको परिचय?
म काठमाडौँबाट विश्वनाथ श्रेष्ठ।
विश्वनाथ जी, हामी कहाँ यहाँ दुईजना अतिथिहरू हुनुहुन्छ, आफ्नो जिज्ञासा राख्न सक्नुहुन्छ। कसलाई हो तपाईँको जिज्ञासा?
मलाई दुवैजनालाई हो। यो कार्यक्रम सुन्दै गए र यो उहाँहरूले यो सिद्धी नखको बारेमा यो पोखरीहरू सबै सफा गर्ने बारेमा केही शब्द छुट्याउँछ कि भनेर केलाएर सुनिरहेको थिएँ। अब सायद चाहिँ पछि पनि भन्नुहुन्छ होला। यो सिद्धी नखको बारेमा हामीले थाहा भए अनुसार अब चाडपर्वको हिसाबले शुरू हो। सिद्धी नखादेखि विभिन्न चाडपर्वहरू शुरू हुन्छन्, एक त्यो। दोस्रो चाहिँ नि साँच्चै नै उहाँहरूले भन्नुभएको जस्तै कृषि प्रधान देश भएकोले अब कृषि सम्बन्धी तयारी हुनुको लागि सबभन्दा पहिले चाहिने पानी हो। त्यसैले खोला नाला सब चिज सफा गर्ने, खास गरी यो सिद्धी नखको दिनमा अब प्राविधिक कुरा गर्दाखेरि ग्राउन्ड वाटर केबल एकदमै लो हुने समय हो मैले जाने अनुसार। त्यसैले यो इनारहरूको पानीको सतह एकदम कम हुने भएकोले सफा गर्ने मौका पनि मिल्छ, सफा पनि गरिन्छ वर्षको एकचोटि कमसेकम। अहिलेसम्म पनि गुठी जान छ, यहाँ ठाउँ ठाउँमा गुठी छ इनार सफा गर्ने। टु इलीको दिवस भनेर टु इलीको यानि कि इनार सफा गर्ने यो चाडपर्व पनि हो, गुठी पनि छ, सबभन्दा ठाउँमा छ। अब म यहाँ दुवैजनालाई म एउटा जिज्ञासा राख्न चाहन्छु कि हाम्रो खास गरी नेवारहरूको विभिन्न चाडपर्वहरूमा एक किसिमको ऐतिहासिक भनौँ, सांस्कृतिक भनौँ, यो सबै मिलाएर बनाएको हुन्छन्। सबै कृषि सम्बन्धी काममा पनि फुर्सदको बेलामा के गर्ने, अरू बेला के गर्ने भनेर व्यवस्थित रूपमा मनाएका हुन्छन्। भने अब यो सिद्धी नख मैले अघि नै भने यो वर्षमा अब विभिन्न चाडपर्व शुरू हुने बेला भएकोले हरेक चिजबाट तयार हुन्छन्।
अनि जिज्ञासा नै हामीले बुझेनौ।
हजुर,
यहाँले कुन प्रश्न राख्नुभएको, यहाँको प्रश्न बुझेनौ हामीले त।
मैले प्रश्न गर्न खोजेको के हो भने विभिन्न एनजीओ आईएनजीओहरूले जसरी यो पानी सुरक्षा गर्ने वाटर म्यानेजमेन्टको कुरा निकाल्छन्, पानीको व्यवस्थित गर्ने निकाल्छन् भने यहाँहरूलाई सरकारबाट के कस्तो सहयोग मिलेको छ त्यति मात्रै जान्न खोजेको हो।
धन्यवाद, धन्यवाद तपाईँलाई विश्वनाथजी।
यसमा अब हामीले यो विभिन्न समुदाय र गैर सरकारी संस्थाहरू होइन भन्ने पनि अब हामी पनि अब यो सरकारसँग अथवा समुदायसँग अलग रहेर काम गर्न सक्दैनौ। हामीले यो चीजलाई चाहिँ अब सरकारसँगै सरकारकै अब कार्यक्रमसँगै नै जोडे पनि गर्छौं। यो अब काठमाडौँ उपत्यकाभित्रको अहिले कुरा गर्ने हो भने यहाँ चाहिँ पानीको सबै जनताले पानी पुर्याउने दायित्व सरकारको हो भने त्यसमा चाहिँ अब समुदायको पनि महत्व हुन्छ, समुदायको पनि अब यो योगदान रहनुपर्छ, उनीहरू पनि अब अघि सर्नुपर्छ भन्ने हिसाबले अब आफ्नो स्थानीय रूपमा रहेका यो पानीका स्रोतहरूलाई हामीले अहिले समयमै सफा गर्यौं र त्यसको चाहिँ संरक्षण गर्नको लागि चाहिँ हामी अगाडि बढ़न सक्यौं भने यो हुन्छ भनेर हामीले यो सरकारकै कदमलाई नै सहयोग पुर्याउने हिसाबले त्यसमा सहकारीको रूपमा यो अगाडि बढ़ाइरहेको छौं। त्यही भएको हुनाले अब यसमा चाहिँ अब नीति निर्माण गर्नेदेखि लिएर यही चीजलाई चाहिँ अब सरकारी स्तरबाटै पनि अब पानी स्रोत सरसफाई दिवस भनेर मनाउनु को लागि पनि धेरै पहलहरू हामीले दुई चार वर्ष अगाडिको यो कार्यक्रमहरूमा चाहिँ त्यस्तो चाहिँ पाएको थियो होइन उहाँहरूबाट मन्त्रीज्यूहरूबाट सचिवज्यूहरूबाट पनि हुन्छ हामीले यसलाई चाहिँ यसरी नै लानुपर्छ भन्ने कुरा छ र अब यसको पछाडि अब अलिकति अलि दिन पछाडि अब यो राष्ट्रिय सरसफाई सप्ताह भन्ने सुरु हुन्छ कि अब त्यही भएको हुनाले अब यो झन्डै झन्डै एकै समयमा पर्न आउँछ अब राष्ट्रिय सरसफाई सप्ताह चाहिँ सुरु नै हुन्छ भन्दाखेरि त्यसैसँग चाहिँ अगाडि चाहिँ यो पानीको स्रोतहरू सरसफाई पनि जोडेर लाने हो कि भनेर सहकार्य भइरहेको छ यो भयो भने चाहिँ अब हामीले यहाँ गरेको स्थानीय रूपमा अब यहाँ समुदायले गरेको चिज राष्ट्रिय रूपमा व्यापक हुन्छ भनेर हामीले चाहिँ आशा गरेको छौँ
यो त हो होइन तर उहाँले जिज्ञासा के राख्नुभएको भने तपाईँहरूले केही कुरा पाउनु भएको छ कि छैन केही अनुदान वा केही सहयोग वा कुनै अरू किसिमको सहयोग तपाईँहरूले त्यस्तो
अब सरकारबाट भन्दाखेरि पैसै पाउनु मात्र ठूलो होइन कि अब नीति नियममा त्यस्तोमा मात्र पनि सहयोग भएर हामीले काम गर्न सजिलो हुने गरेर भयो भने सजिलो नै हुन्छ अर्को कुरा चाहिँ यो चिज चाहिँ स्थानीय रूपमा समुदाय स्तरमा हुने भएकोले स्थानीय सरकारहरू त्यो भने जिल्ला विकास नगरपालिका गाविसहरूबाट पनि यसमा आर्थिक तथा अब अरू सहयोगहरू चाहिँ पाइरहेका छौँ
हजुर हामीले यो कुराकानीलाई निरन्तरता नै दिनेछौँ आज हामीले कुराकानी गरिरहेका छौँ यो सार्वजनिक खुला ठाउँमा पनि सिथी नख र यसले यो सिथी नख पर्वसँग जोडिएको जुन महत्व छ यो विषयमा कुराकानी गरिरहेका छौं हामीसँग दुईजना अतिथि हुनुहुन्छ जीवन कसुला उहाँ एकीकृत शहरी विकास केन्द्रका कार्यक्रम संयोजक हुनुहुन्छ भने अनि स्थापित हुनुहुन्छ उहाँ गुटीका निर्देशक हुनुहुन्छ यदि तपाईँसँग पनि कुनै उहाँसँग जिज्ञासा जानकारी तपाईँको वरिपरि भएको केही कुरा छ भने हामीसँग साट्न सक्नुहुन्छ उहाँसँग जिज्ञासा राख्न सक्नुहुन्छ हामीलाई टेलिफोन गर्नुहोस् हाम्रो फोन नम्बरहरू छ सधैँको जस्तै 5542245 र 5588091 तपाईँको सहभागिताका लागि हामी आह्वान गर्छौं कार्यक्रम खुल्ला मञ्चमा छौं हामी तपाईँलाई फेरि पनि स्वागत गर्छौं हामीले कुराकानी गरेको विषयवस्तु यहाँलाई जानकारी गराइ नै सक्यौं हामीले आज सिथी नखर यसको महत्वको बारेमा कुराकानी गरिरहेका छौं हामीसँग दुईजना अतिथि हुनुहुन्छ उहाँहरू हुनुहुन्छ जीवन कसुला एकीकृत शहरी विकास केन्द्रका कार्यक्रम संयोजक अनि गुठीका निर्देशक हुनुहुन्छ अनि स्थापित म सानो जिज्ञासा मेरो जीवनजीसँग यहाँले अघि जुन दुईटा पोखरी खोकनामा सरसफाई गर्नुभयो यो पहिलो पटक हो कि यस्तो कार्यक्रमहरू त्यहाँ भइरहन्छन् कि के छ तपाईँको
जस्तो खोकनामा चाहिँ हाम्रो नेवारी समुदायका मानिसहरूले चाहिँ यो निरन्तरता दिँदै आइरहनु भएको छ अहिलेसम्म पनि र विगतका वर्षहरूमा चाहिँ उहाँहरूले आफैले चाहिँ गुठीको मार्फतबाट युवा क्लबको मार्फतबाट चाहिँ उहाँले त्यसलाई चाहिँ कन्डक्ट गर्दै आउनु भएको थियो भनेदेखि यो सालमा चाहिँ उहाँहरूले सँग मिलेर चाहिँ हामीले पहिलोचोटि चाहिँ हामीले खोकनामा चाहिँ यो आयोजना गरेका थियौँ
पोखरी सफा चाहिँ हुन्थ्यो तर तपाईँहरूको सहभागिता पहिलो पटक त्यहाँ
उहाँहरूले चाहिँ जस्तो पोखरीलाई विशेष गरिकन पोखरी चाहिँ यो साल मात्र गर्नुभयो उहाँहरूले र पोखरी बाहेकका इनारहरू त्यस्तै गरिकन ढुङ्गा धाराहरू चाहिँ उहाँहरूले त्यो सिधी नखाएकै दिनमा गर्ने चाहिँ क्रम चाहिँ पहिले पनि थियो र योपालि चाहिँ हामी एक हिसाबले छलफलको क्रममा यो पोखरी नै गर्ने भनेर छुटिसके पछाडि चाहिँ हामीले संयुक्त रूपमा चाहिँ सहकार्य गरेर यो गरेको हो यो पालि
अरू अरू बेलामा हुने गरेका यस्ता संरक्षणका कार्यक्रम र पोखरीको सरसफाई र यो पालि तपाईँहरूसँगको सहकार्यमा भएको कार्यक्रममा के फरक छ त
जस्तो यसमा भन्नुपर्दाखेरि जस्तो पोहोर परारतिर चाहिँ हामीले यो कार्यक्रम अरू गाविसहरूमा पनि सञ्चालन भएकै थियो र त्यसमा र अहिले यो पालि खोकनामा गर्दाखेरि चाहिँ जुन हिसाबले एउटा युवा क्लबको संलग्नता र उहाँहरूको उत्साहजनक उपस्थिति चाहिँ अलिकति उल्लेखनीय देखिएको छ र त्यसले गर्दाखेरि चाहिँ विगतका दिनमा भन्दा पनि खोकनाका बासिन्दा चाहिँ पानीका यो स्रोतहरू सुरक्षा गर्ने सरसफाई गर्नेमा चाहिँ अलिक बढी चाहिँ सजग हुनुहुन्छ जस्तो चाहिँ हामीलाई आवाज
भयो त्योभन्दा पनि मैले जान्न खोजेको जस्तो तपाईँहरू त्यहाँ यो पालि जानुभयो होइन
हजुर
स्थानीय रूपले त्यहाँ केही न केही रूपमा पोखरीलाई अलिअलि भए पनि सक्दो किसिमले सरसफाई गर्ने काम त पहिला पनि हुन्थ्यो तर तपाईँहरू अहिले जानुभएको छ एक किसिमले प्राविधिक ज्ञान लिएर होइन अलिकति सायद अनुदान पनि केही थियो होला अहिलेको यो सरसफाई र उहाँहरूले पहिला गरेको गर्ने गरेको सरसफाईमा के फरक थियो
जस्तो मैले अघि नै पनि भने यो हाम्रो कुलोबाट राजकुलोबाट चाहिँ पानी लिएर आएर यो पोखरीमा हाल्ने र पोखरीबाट चाहिँ यो नेवार कम्युनिटीमा चाहिँ कस्तो छ भने खेतीमा डिपेन्डेन्ट भएको कारणले गर्दाखेरि त्यो पानी चाहिँ पछि रोपाईको समयमा पनि उहाँहरूले खेतीपातीमै प्रयोग गर्ने त्यो प्रचलन चाहिँ पहिलेदेखि नै चल्दै आएको र त्यो चाहिँ निरन्तरता केही वर्ष अगाडि चाहिँ अलिकति यो हाम्रो गुठी र सङ्घ संस्थाको अलिकति इनएक्टिभेट भइसके पछाडि चाहिँ त्यो नन फङ्सनल जस्तै भएको कारणले गर्दाखेरि उहाँहरू चाहिँ यो सरसफाईको क्रम चाहिँ पहिलाको तुलनामा चाहिँ अलिकति घट्न गएको र अहिले आजका दिनमा आएर चाहिँ अलिकति युवा क्लबहरू फेरि गुठी चाहिँ अलिकति एक्टिभ भइसके पछाडि उहाँहरूले फेरि पनि त्यसलाई निरन्तरता दिनुभएको छ कि
यो कुरोको विषयमा कुरा गर्दाखेरि हामी अझ अलिकति मैले पनि अलिकति जोडौँ यो पहिला चाहिँ यहाँको काठमाडौँ उपत्यकाभित्र यो खेतीपातीमा सिँचाइ गर्नको लागि चाहिँ राजकुलोबाट पानी ल्याउने र त्यो पानी नै कुनै पोखरीमा जम्मा गरेर त्यो पोखरीबाट फेरि अर्को पोखरीमा पठाउने अथवा कुनै झुङ्गीधारामा पठाउने यस्तो चाहिँ प्रचलन थियो यो अब पाटन र काठमाडौँ दुवै ठाउँमा नै छ र अहिले धेरै नै त्यस्तो चाहिँ राजकुलोहरू मासिसकेका छन् अब कुनै ठाउँमा ढल बनाएको छ कुनै ठाउँमा बाटो बनाएको छ भने जीवनजीले भन्नुभयो कि खोकनामामा पनि त्यहाँ चाहिँ टिका भैरवबाट चाहिँ यो राजकुलोबाट पानी ल्याएर पोखरीमा जम्मा गर्ने अनि त्यो पोखरी त्यहाँ पाँच सातवटा पोखरीहरू छन् त्यो पोखराहरू कुनै चाहिँ अब सिँचाइको लागि प्रयोग गर्छन् भने कुनै चाहिँ अब त्यो धार्मिक रूपमा काम गर्नेहरू पनि छन् होइन त्यो हुँदाखेरि त्यस्तो महत्वको ठाउँमा चाहिँ के भयो त भन्दाखेरि पाँच सात वर्ष अगाडि चाहिँ त्यो कुलोहरू चाहिँ बीचमा चाहिँ बिग्रेको थियो र त्यो चाहिँ अहिले यो इन्डियन एम्बेसीको सहयोगबाट त्यो पुरा टिका भैरवदेखि नै कुलो चाहिँ बनाएर ल्याउने काम चाहिँ भइसकेको छ होइन त्यही क्रममा चाहिँ यो खोकनाको कुलो पनि फेरि अब चाहिँ मर्मत भयो भन्दाखेरि उहाँले अघि भन्नुभएको छ बीचमा केही ब्रेक हुँदाखेरि पानी नआइसकेपछि त्यसमा किन सफा गर्नु पर्यो भन्ने कुरा भयो उहाँहरू चाहिँ आफ्नो कुवा र इनारहरूमा मात्र केन्द्रित भयो अहिले चाहिँ त्यहाँ चाहिँ अर्को एउटा कार्यक्रमबाट पनि त्यो पोखरीहरू बनाएर बनाइसकेको छ मर्मत सुधार भइसकेको छ होइन अनि त्यस्तै चाहिँ अब फेरि कुलो पनि मर्मत भएर कुलोबाट अब पानी चाहिँ अब त्यहाँ झर्ने स्थिति भइसकेको छ भन्दाखेरि अब उहाँहरूले चाहिँ त्यो ठाउँमा चाहिँ अब फेरि उहाँहरूले पहिल्यैदेखि गरिरहेको प्रचलनलाई फेरि एकचोटि झकझकाउने हिसाबले यो चाहिँ लानुभएको जस्तो मलाई लाग्यो उहाँको कुरा सुन्दाखेरि
अनि यो खपुको र देवहु दुईटा होइन त्यहाँनिर अहिले त्यसो भए पानी कसरी गइरहेको छ त अहिलेसम्ममा
जस्तो
एउटा इनलेट र आउटलेट इनलेट चाहिँ कहाँबाट आउँछ
हामीले अलिकति यो पहिलाको पुरानो आर्किटेक्चरलाई अलिकति निहाल्ने हो भने राजकुलोबाट नै पानीको स्रोत चाहिँ यो पोखरीहरूमा पुनर्भरण गर्ने त्यसलाई चाहिँ स्टोर गर्ने संकलन गर्ने र त्यो पानी पछि कुनै पनि कृषिमा अथवा दैनिक जीविकोपार्जनको लागि प्रयोग हुने चाहिँ हामी देख्छौँ क्या र अहिले तपाईँले भन्नुभयो जस्तै गरिकन मूलत हाम्रो स्रोत पानीको स्रोत त कुलो नै भइहाल्यो र त्यसमा चाहिँ इनलेटबाट भित्र जाने र आउटलेटबाट चाहिँ त्यसको चाहिँ बाहिर निस्केर यो खेतीपातीमा जाने
आउनलाई चाहिँ त्यो दुईटै पोखरीमा कुलोबाट नै पानी आउने हो
र अहिले
आकाशबाट जम्मा भएको पानी मात्रै जम्मा हुने चाहिँ होइन
होइन अहिले चाहिँ जस्तो हामीले त्यो हिसाबले चाहिँ सबैतिर चाहिँ कुन फङ्सनल र कुन नन फङ्सनल चाहिँ हेरिसकेको अवस्था चाहिँ छैन होइन र सिस्टम चाहिँ त्यो हो तपाईँले भन्नुभयो जस्तो इनलेटबाट आउने र आउटलेटबाट जाने चाहिँ सिस्टम हो र त्यसमा चाहिँ अहिले थप आकाशे पानीबाट पनि संकलन हुने क्रम छ अहिले
ए त्यसो भए यो पालिको जुन सरसफाई कार्यक्रम छन् यसमा तपाईँहरूले के गर्नुभयो त्यहाँ भएका लेउहरू निकाल्नुभयो पानी फिल्टर गर्नुभयो के खासै के भयो त्यहाँ
यो चाहिँ जस्तो हाम्रो रुद्रायणी युवा क्लब्सको संलग्नतामा चाहिँ हामीले चाहिँ त्यहाँ जति पनि भएका झारहरू वरपर जति पनि उम्रेका थिए तिनीहरू सबै निकाल्यौं सरी त्यस्तै गरिकन त्यो पानी त्यो पोखरीमा जति पनि लेउहरू जमेको थियो त्यो लेउहरूलाई पनि निकालेर हामीले साइडमा राखेर त्यसलाई सुकाउने र त्यो सुकिसके पछाडि चाहिँ हामीले त्यहाँका किसानहरूसँग सल्लाह गरेर उहाँहरूले चाहिँ त्यो खेतमा प्रयोग गर्ने मलको रूपमा चाहिँ त्यो कुराहरू भइरहेछ त्यहाँ चाहिँ
लेउ निकाल्ने काम चाहिँ भयो
हजुर त्यो
निकाल्ने मात्रै काम भयो त्यसो भए
लेउ पनि निकाल्यो र त्यसको वरपर भएका जति पनि झारहरू छन् ती सबै उखलेर त्यसलाई चाहिँ अर्को हामीले साढे दुई घण्टामा चाहिँ पहिलाको पोखरी र पछाडिको पोखरीको तुलना गर्दाखेरि त्यो एकदमै परिवर्तनको हामीले देख्न सक्छौँ त्यहाँ चाहिँ
त्यसो भए त्यो फोहोर पोखरी सफा गरेर आएका जति पनि कुराहरू छन् नि ती कुराहरू पनि बाहिर आएर फोहोर चाहिँ गर्दैन त्यो कुराले त्यो सबै प्रयोग हुन्छ
त्यो त्यो सबै नै प्रयोग हुन्छ र त्यसमा गल्ने र नगल्ने गरिकन हामीले दुईटा चाहिँ दुई किसिमबाट चाहिँ त्यसलाई छुट्याएका थियौँ र गल्ने चिजहरू जति पनि छन् त्यसलाई चाहिँ सुकाएर त्यसलाई साइडमा राखेका थियौँ स्टोर गरेका थियौँ र त्यो चाहिँ त्यहाँका किसानहरूले लगेर खेतमा मलको रूपमा प्रयोग गर्नुहुन्छ र नगल्ने जति पनि प्लास्टिक जन्ने चिजहरू छ त्यो चाहिँ त्यहाँ ट्र्याक्टरले लिनलाई आउनुहुन्छ र उहाँहरूले चाहिँ लगेर चाहिँ डम्पिङ गर्नुहुन्छ त्यो चाहिँ
त्यो लग्ने काम भइसक्यो कि भइसकेन
त्यो चाहिँ लग्ने काम भइसकेका छ र यो सुकाउनलाई राखेको चाहिँ जुन कृषिको लागि किसानहरूले लान चाहिँ त्यो चाहिँ बाँकी नै छ त्यो चाहिँ
हामी
टेलिफोन पनि हामीसँग कोही शुभेच्छुक हुनुहुन्छ यहाँहरू दुईजनासँग जिज्ञासा राख्नको लागि. हजुर, को बोल्दै हुनुहुन्छ, कहाँबाट?
हजुर, म नक्सालबाट कृष्ण भक्त डङ्गो.
हजुर, यहाँको जिज्ञासा.
हजुर, उहाँहरू दुवैजनालाई यो हाम्रो पानीको विषयमा आजसम्म मैले धेरै सुनिरहेको छु. यो धुने धारा पहिले बनेको धुने धारा त संरक्षण गर्न सकेन. त्यो धुने धाराको एउटा जो विज्ञान छ नि, त्यो मुहानदेखि जहाँबाट चाहिँ त्यो पानी आउँछ त्यहाँदेखि धारासम्मको एउटा जो विज्ञान छ, त्यो अचेल चाहिँ त्यसलाई खोजी गर्ने कार्य भइरहेको छैन जस्तो लाग्छ. म चाहिँ 2018 सालसम्म यो किर्तिपुरको डाँडामा पनि त्यो ढुङ्गे धारा थियो, पछि त अब अहिले त तलेको ढुङ्गे धारा त छैन, त्यो माथिको कहाँ जान्छ. अनि सिक्किम नखको हाम्रो चाहिँ जहाँ नाग बस्छ त्यहाँ पानी हुन्छ भन्ने चलन छ, इनारमा पनि जहाँ पनि नागको पास. अनि त्यो दिन सिटी नगएको दिनमा नागहरू त्यहाँबाट चाहिँ निक्लिएर चाहिँ उहाँ मुचन नागलाई चाहिँ ऊ गर्न जाने, दर्शन गर्न जाने दिन भएको हुनाले त्यो दिन चाहिँ गर्नुपर्छ भन्ने हाम्रो यो किम्बदन्ती र अब यसमा फेरि वैज्ञानिकता पनि होला. मैले यो विषयमा चाहिँ उत्थान नभएको हुनाले मैले अलिकति चाहिँ आफूसँग चाहिँ पाएको जानकारी
हजुर. धेरै धन्यवाद यहाँलाई जिज्ञासाको लागि. उहाँले भन्नुभयो मुहानहरू खोजी गर्ने काम भएको छैन ढुङ्गे धाराको भन्ने कुरा गर्नुभयो उहाँले.
उहाँले भन्नुभयो जस्तै यो अब धेरै पछिहरू गाँसेको होला, त्यो मध्ये अब एउटा अब जनविश्वास चाहिँ अब हामीले पानीको स्रोत भएको ठाउँमा नाग हुन्छ भन्ने हाम्रो जनविश्वास छ. त्यो अनुसार चाहिँ अब यो बेला चाहिँ अब मच्छिन्द्र नाग पनि को जात्रा पनि भइरहेको छ, र प्राय अरू बेला त यो दिन नै भोटो देखाउने जात्रा पनि पर्थ्यो प्राय होइन. त्यो भएको हुनाले उहाँले भन्नुभएको जस्तै एउटा जनविश्वास पनि हुनसक्छ. त्यो थप्नु भएकोमा उहाँलाई धन्यवाद. त्यस्तै अब ढुङ्गेधारको पनि कुरा गर्नुभयो, यो ढुङ्गेधारा भनेको चाहिँ अब भूमिगत जल भण्डारबाट नै पानी आउने हो. त्यसको लागि चाहिँ अब हामीले तीन चारवटा कुरा चाहिँ अब अरूले सरकारले गर्ला नगरपालिकाले गर्ला भन्दाखेरि पनि समुदाय अलिकति सचेत भयो भने त्यो चाहिँ संरक्षण हुन सक्छन्. यो ढुङ्गेधारबाट पानी आउनलाई एक ठाउँमा चाहिँ पोखरी अथवा कुनै त्यो पानीको एक्वाफायर होइन पानीको स्रोत मुहान चाहिँ हुनैपर्छ. त्यो चाहिँ अब हामीले कुनै चाहिँ को धेरै नजिक हुन सक्छौँ, कुनैको अलिक टाढा पनि हुन सक्छ. त्यो पानीको मुहान भनेको स्रोत भनेको एउटा कुनै पोखरी अथवा कुनै ठाउँमा त्यो जंगल भएको ठाउँ अथवा रसाएको ठाउँ अथवा मुहान अथवा पानीको स्रोत भएको त्यो हुनैपर्छ, त्यो हुन्छ नै. त्यो भएको हुनाले त्यो एक ठाउँबाट अर्को ठाउँमा त्यो पानी बगेर जाने हो कि. त्यही भएको हुनाले अब हामीले अहिले घर बनाउँदाखेरि नयाँ घर बनाइसक्यौँ, त्यो हुँदाखेरि एउटा त धेरै
तलसम्म
खनिएर चाहिँ यो जग चाहिँ राख्ने प्रचलन, त्यसले पनि त्यसको चाहिँ त्यो पानीको जुन यो लाइन छ नि यो चाहिँ प्रवाह चाहिँ टुट्ने काट्ने चाहिँ हुन सक्छ भने. अर्को चाहिँ त्यो जुन ठाउँमा हामीले पोखरी भनेको छ, पोखरी नै सुकिसके कुनै ठाउँमा भने कुनै ठाउँमा त्यो पानीको मूल भएको ठाउँमा नै बस्ती बसिसकेको पनि छ. त्यही भएको हुनाले हामीले ढुङ्गे धारा जोगाउने हो भने त्यो पानीको मूल चाहिँ जोगाउनु नै पर्छ. उहाँले भन्नुभयो जस्तो पानीको मूल संरक्षण नगरिए हुँदैन. त्यही भएको हुनाले हामीले जुन ठाउँको हामी उपभोक्ताहरू हौ, जुन ठाउँमा हामी पानी त्यो ढुङ्गे धारा छ त्यहाँको स्थानीयवासीहरू चाहिँ त्यो ढुङ्गे धाराको स्रोत संरक्षणको लागि चाहिँ लाग्नु नै पर्छ. त्यो एउटा दुईवटा उदाहरण अब काठमाडौँमा धेरै कम मात्र छ भने संरक्षण भएको, पाटनमा चाहिँ यो धेरैवटा ढुङ्गेधारहरू त्यो समुदायले नै संरक्षण गरेर गरिरहेको छ भने उहाँहरूले चाहिँ त्यो मूल कहाँ हो र त्यसको के छ भन्ने कुरा पत्ता लगाएर गरिरहनु भएको छ. अब तपाईँ हामीले हेर्न सक्छौँ यो ललितपुरको यो पुरानो दरबार छ होइन, त्यसको तल मंगल बजारमा मंगलहिदी भनेर छ, त्यो लेलिएको टिका भैरवदेखि आउने पानी भनेर भन्छ, त्यसको चाहिँ वाटर क्यानल त्यहाँ पनि त्यहाँसम्म छ भनेर होइन. अब दुई वर्ष अगाडि त्यो फेरि एकचोटि खनेर उत्खनन पनि गरिरहेको थियो भन्दाखेरि एकदम भूमिगत चाहिँ यो वाटर क्यानलहरू पानीको चाहिँ यो लाइनहरू चाहिँ एकदम टाँडाबाट ल्याएर अहिलेसम्म पानीको आपूर्ति भइरहेको छ. त्यही भएर हामीले त्यो क्यानल बिगार्नु भएन, मूल चाहिँ मास्नु भएन, यो दुईटामा हामीले धेरै ध्यान पुर्यायौँ भने चाहिँ यो ढुङ्गे धारा संरक्षण अझै पनि हुन्छ होला.
अब यो ढुङ्गे धाराको कुरापछि फेरि एकपटक हामी त्यही पोखरी सरसफाईकै सन्दर्भलाई जोडौँ होइन. अघि यहाँले बताइरहनु भएको थियो कुहिने फोहोर अब त्यहाँका कृषकहरूले लाने भए अलगी पनि सके होला, नकुहिने फोहोर त बाहिर निकाल्नुभयो, ट्रकमा राखेर त्यो अरू कुनै ठाउँमा फाल्नुभयो होइन. यो नकुहिने फोहोर, कुहिने फोहोर त प्राकृतिक रूपले आयो त्यो लिऊ होइन, नकुहिने फोहोर त मानिसहरूले त्यही वरपरका जो जति मानिसहरू बस्छन् उनीहरूकै कारणबाट भएको हो कि त्यहाँका मानिसहरूलाई यो पोखरी सरसफाई गर्दाखेरि जसरी संलग्न गराउनु भयो तपाईँले, यो फोहोर पनि तिमीहरू
कतै कारणले भएको हो भन्ने कुरा बुझाउन सक्नुभयो कि भएन त त्यसमा अलिकति पनि सचेत उहाँहरू भएको पाउनुभयो कि भएन त
यसमा चाहिँ अलिकति के छ भने जस्तो हामीले चाहिँ यो क्याम्पेनिङ सुरु गर्दाखेरि पहिलो त हामीले सरसफाइको कुरालाई बढी फोकस गर्यौं त्यस पछाडि त्यसको बाई प्रडक्टको रूपमा आएको गल्ने र नगल्ने चीजमा चाहिँ गल्नेलाई त हामीले त्यहीँको समुदाय र त्यहाँको किसानहरूलाई नै दिने चाहिँ कुरा गरिसके पछाडि यो नगल्ने चाहिँ त्यहाँ चाहिँ एउटा चाहिँ के छ भने एउटा क्लबले चाहिँ त्यो हाम्रो खोकनाको मेन बाटोहरूमा जति पनि फोहोरहरू छ नगल्ने चीजहरू उहाँहरूले टिप्ने चाहिँ व्यवस्था गर्नुभएको रहेछ र त्यसलाई चाहिँ लगेर अर्को ठाउँमा व्यवस्थित तरिकाले उहाँहरूले रिसाइक्लिङ गर्ने
व्यवस्थापनको कुरा भयो तर त्यो फोहोर त्यहाँ भएको त्यो प्लास्टिक त्यहाँ गएको त मानिसको कारणले हो त्यो कारण बारेमा कुरा भयो कि भएन त्यो फोहोर नगर्ने बारेमा कुरा भयो कि भएन त आउने
उहाँसँगैको एउटा जस्तो क्लबको कुरा गर्नुभयो नि उहाँले त्यो क्लबले त्यो पोखरी संरक्षण गर्नमै तपाईँहरूले जिम्मा यसरी यो गर्नुहोस् भनेर उनीहरूलाई त्यसरी सचेत गराएर युवा क्लबलाई सहभागी गराएर यहाँ फोहोर गर्ने होइन भन्ने कुरा चाहिँ सचेत गराउने काम चाहिँ युवा क्लबले गर्न सक्छ नि
त्यसमै आउँदै थिए अनि यो स्केलमा चाहिँ उहाँहरूले त्यो आफ्नै कम्युनिटीमा सफा गरेको पनि पहिलोचोटि भएको कारणले गर्दाखेरि र त्यस पछाडि चाहिँ हामी एउटा छलफलको क्रममा पनि रुद्रानी युवा क्लबका सदस्यहरूले चाहिँ के चाहिँ एउटा इच्छा व्यक्त गर्नु भएको छ भने यो फोहोर चाहिँ हामीले पनि यो चाहिँ महसुस गरेका थिएनौं कि यो हाम्रै कारणले गर्दाखेरि हाम्रा संरचनाहरू चाहिँ नराम्रोसँग बिग्रिरहेको र फोहोरहरू चाहिँ त्यसरी जहाँ चाहिँ ती फालिएको केस चाहिँ उहाँहरूलाई पनि त्यो चाहिँ मनन गर्नु भएको छ र आउँदा दिनहरूमा चाहिँ यो रुद्रानी युवा क्लबका मेम्बरहरूले चाहिँ आफ्नै इनिसिएसनमा चाहिँ विभिन्न सफ्टवेयर कार्यक्रमहरू जस्तो ट्रेनिङ दिने त्यस्तै गरिकन जनचेतना जगाउने कार्यक्रमहरू पनि गर्ने चाहिँ उहाँहरूले छलफलमा कुराहरू गर्नु भएको छ र आउँदा दिनहरूमा चाहिँ जहाँ चाहिँ उहाँहरूले पोखरी सफा गर्नु भएको छ जस्तो देवपुखु र खापोखुमा चाहिँ र उहाँहरूले चाहिँ ती क्षेत्रहरूमा चाहिँ अलिकति नियन्त्रण भनेर त्यो हिसाबले नभइकन अब्जर्भेसन र मोनिटरिङको कुराहरू चाहिँ उहाँले गर्नु भएको छ
मलाई अघिदेखि तपाईँलाई जिज्ञासा राख्न मन लागेको जुन दुईवटा पोखरी सफा गर्नुभयो तपाईँले भन्नुभयो कुराकानीकै क्रममा सचेत रहेको पाइयो त्यहाँका भनेर अनि अर्को कुरा पनि गर्नुभयो घट्दै गएको छ भनेर दुई बीच सचेत बढी हो कि घट्दै गएको बढी के हो
यस्तो यो चाहिँ कस्तो छ भने हामीसँग जनचेतना भइकन पनि विगत केही वर्षमा चाहिँ त्यो चाहिँ अलिकति न्यून स्तरमा चाहिँ त्यो सरसफाईको कार्यक्रम चाहिँ भएको हामी पाउँछौ जस्तो अघि न हाम्रो अनिल सरले पनि भनिसक्नु भएको छ विगतका वर्षमा चाहिँ त्यो राजखुलोकोबाट चाहिँ अलिकति पानी नआएको र भएका पोखरीहरू पनि सुक्दै गएको क्रममा चाहिँ पानी नै नहुने हो भने ती संरचनाहरू किन सरसफाई गर्ने किन संरक्षण गर्ने भन्ने कुरा पनि थियो र अहिलेको दिनमा चाहिँ त्यो अवस्था नरहेको र उहाँहरूले चाहिँ रेगुलरली यो राजखुलोहरू सरसफाई गरेर पानी लिएर आउने स्थिति छ अहिले र त्यो हिसाबले चाहिँ उहाँहरूले अहिले रेगुलरली त्यो मोनिटरिङ पनि गर्नु भएको छ है अनि त्यस्तै गरिकन उहाँहरूले जुन यो फोहोरको व्यवस्थापनमा पनि अहिले चाहिँ महत्वपूर्ण भूमिका खेल्ने नै उहाँहरूले प्रण पनि गर्नुभएको छ
हजुर अनिल स्थापितज्यूलाई सानो मेरो जिज्ञासा यो सुरुमा पहिला समुदायले गर्ने यो पानीका स्रोतहरूको संरक्षण सरसफाईदेखि सबै लिएर अनि त्यसपछि बिस्तारै गुठीमा आयो र गुठी पनि अहिले बिस्तारै निष्क्रिय भएको हो कि भन्ने कुराहरू पनि आइरहेको छ नि
हजुर यसमा चाहिँ यस्तो छ पहिला चाहिँ अब राज्य स्तरबाट नै गर्थ्यो होइन यो काम यसको अहिले के अभिलेखहरू पनि हामीले भेटाएका छौँ जस्तै 500 वर्ष अघि राजा एचेमल्लले चाहिँ यो नगरको किल्लाहरू मन्दिरहरू पानीका स्रोत पोखरीहरू सबै गर्नुपर्छ यो दिन चाहिँ सबै नै यो कार्यमा संलग्न हुनु भन्ने यस्तो चाहिँ उर्दी जारी गरेको चाहिँ एउटा शिलालेख चाहिँ भक्तपुरमा अझै पनि रहेको पाइएको छ भन्दाखेरि त्यो बेला राज्य स्तरबाटै गर्थ्यो त्यो हुँदै गइसकेपछि अब शासन व्यवस्थाहरू परिवर्तन हुने र अब यहाँको समुदाय परिवर्तन हुने यो क्रममा आइसकेपछि चाहिँ यो कुरा चाहिँ अब जुन समुदायले पहिला चाहिँ यो काममा अभ्यस्त भइसकेका छन् उहाँहरू चाहिँ यसमा लाग्नुभयो र अनि पहिला चाहिँ अर्को एउटा यो गुठीको तपाईँले कुरा गर्नुभयो त्यसको लागि चाहिँ यो कुरामा चाहिँ सबै चाहिँ लागिरहोस् निरन्तर यो यस्तो काम चाहिँ प्रचलन चाहिँ राम्रो कामहरू चाहिँ नमासियोस् ननासियोस् भनेर केही यसको चाहिँ अब आय स्रोतहरू पनि व्यवस्था गरेको हुन्छ तपाईँ चाहिँ अब सधैँ भोलिन्टियरली गर्ने होइन स्वयंसेवी रूपमा काम गर्नु पर्यो भने चाहिँ यो प्रचलन चाहिँ दिगो नहुन सक्छ भन्ने कुरा सोचेर नै त्यति बेला नै त्यो समाजका अब विद्वतहरूले के गरेको थियो भनेदेखि त्यो केही काम गर्नलाई त्यसको चाहिँ केही आय स्रोत चाहिँ राखेका थिएन होइन त्यो चाहिँ अब कुनैमा चाहिँ अब यो खेतहरू जग्गाहरू त्यो पनि राखेको हुन्छन् र त्यसमा को को संलग्न हुने भन्ने त्यो समुदाय पनि अलग छुट्याइ दिएको हुन्छन् र अब पछिल्लो क्रममा आएर चाहिँ कुनै कुनै ठाउँमा चाहिँ अब व्यक्तिहरूले पनि यो त्यो आय स्रोत राखेकोलाई अब व्यक्तिगत गरेर चाहिँ त्यो नासिँदै पनि गएको छ भने कुनै कुनै चाहिँ यो गुठी संस्थान यो स्थापना भइसकेपछि गुठी संस्थान अन्तर्गत लगेर त्यो गुठी संस्थानबाट वार्षिक रूपमा चाहिँ केही रकमहरू प्रदान गर्ने गरेको छ र अहिले गुठी संस्थानबाट पनि त्यस्ता भएका ठाउँहरूमा चाहिँ धेरै नुन 20-25 वर्ष अगाडिको त्यो पैसा दिने गर्दाखेरि त्यो कामहरू पनि अगाडि बढ्न नसकेको
रकम प्राप्त हुने भएको हुनाले पनि कति ठाउँमा गुठी संस्थानबाट पाएको रकमबाट काम
हुँदैन त्यो भन्ने छ त्यो प्रसङ्ग भए पनि यो जुनै भए पनि एउटा क्रम चाहिँ त्यो पनि भएको छ गुठी जुन स्थापना भएको छ गुठीले काम गर्न नसकेको पनि त्यसको आय स्रोतहरू चाहिँ मासिँदै गयो निजीकरण गर्दै गयो व्यक्तिगत बाँड्दै लग्यो भन्ने कुरा पनि छ त्यो भइसक्यो तापनि पानी त अब सबैले चाहिन्छ नै अब जो कृषि पेसामा संलग्न हुनुहुन्छ उहाँहरूलाई त नभई हुँदैन र हामी अरू कृषि पेसामा नलाग्नेहरूलाई पनि दैनिक जीवनमा खानलाई होइन नुहाउन सरसफाई गर्न र अन्य कामको लागि पानी नभई हुँदैन पानीको स्रोत चाहिँ हामीले राखि नै रहनु पर्ने हुन्छ त्यसको हिसाबले पनि हामी अलिकति सचेत हुनुपर्छ भन्ने हिसाबले चाहिँ हामीले यो चाहिँ पहिला चलिरहेको प्रचलन हो अहिले पनि यसरी नै निरन्तरता दिन सक्यौं भने अब यो चीजलाई परम्परा पनि धान्ने र अब यो दिन गर्यो भने राम्रो हुने भन्ने पनि धेरै कथनहरू छन् कि किम्बन्धीहरू पनि धेरै छन् भने र अब वैज्ञानिक रूपले पनि यो राम्रो सही समय भएको हुनाले यो दिन नै गर्दाखेरि राम्रो हुन्छ कि भन्ने सोचेर नै हामीले यसलाई अलिकति यो अझ अगाडि ल्याउनु पर्ने हो कि भनेर हामीले यसमा चाहिँ अलिक संलग्न भएको हौ।
अहिले तपाईँहरूसँग कुरा गर्न हाम्रो टेलिफोन सम्पर्कमा कोही आइसक्नु भएको रहेछ, यहाँलाई स्वागत गर्छौँ हामी। नमस्कार।
नमस्कार हजुर,
यहाँको परिचय?
म सीताराम कुँवर हजुर, चापागाउँबाट।
यहाँको नाम एकपल्ट फेरि हामी जान्न सक्छौँ?
सीताराम कुँवर।
सीताराम कुँवरजी, हामीसँग यहाँ दुई अतिथिहरू हुनुहुन्छ, अनि स्थापित हुनुहुन्छ, अनि यसै गरेर जीवन कसुला हुनुहुन्छ, उहाँहरूसँग तपाईँ आफ्नो कुरा जिज्ञासा राख्न सक्नुहुन्छ।
हजुर सर, नमस्कार हजुर।
नमस्कार
हजुर, यो हजुरले यो कुरा सोध्नु, यो राजकुरो छ नि
हजुर,
यो टिका भैरवबाट आएको पहिलोको राजकुरो पुरानो त्यो जम्मै माथि चाहिँ आइरहेको छ, जस्तो त्यो ढोलार्कीबाट मुनि चाहिँ जम्मै नै माथिसक्यो, त्यसलाई चाहिँ त्यो नक्सा हेरेर हजुरहरूले त्यो खुलाउने केही प्रयत्न गर्नुभएको छ कि छैन? तर पनि एउटा चापागाउँमा यो चौकी भूमिर चाहिँ दुईवटा पोखरी थियो हजुर है, अनि अहिले एउटा पोखरीमा चाहिँ पहिले अगाडि एउटा जग्गा बेच्यो, जग्गा बेचेपछि चाहिँ अर्को मान्छेले किन्ने मान्छेले त्यो पोखरी नै पुरिरहेछ कि
हजुर,
अनि त्यस्तो हजुरले केही गर्नुहुन्छ कि हुँदैन भनेर सोधौँ कि भनेर सर।
प्रश्नको लागि धन्यवाद। तपाईँले भन्नुहोस् त्यो यो ढुङ्गा उद्योगसम्म आइसकेपछि त्यहाँबाट चाहिँ यो रिङ रोड क्रस गर्नुपर्ने भएको हुनाले त्यो चाहिँ रोकेको चाहिँ जानकारी हामीले पाएका छौँ होइन, त्यसमा पनि अब के गरेर ल्याउन सकिन्छ कि त्यो रिङ रोड क्रस गरेर ल्याउनु पर्ने भएको हुनाले त्यो आयो भने त्यो पानी चाहिँ यता लगनखेलको पोखरीसम्म चाहिँ आउने र त्यो भयो भने पाटनभित्रको धेरै ढुङ्गेधारा इनारहरू चाहिँ फेरि अब पुनर्जीवित हुने भन्ने यो सम्भावना भएको हिसाबले यो काम चाहिँ को लागि चाहिँ अब धेरै संघ संस्था व्यक्तिहरू लागिरहेका छन्। हामीले आशा गरौँ तपाईँले भन्नुभयो यो अब यो रिङ रोड चाहिँ पार गरेर आउन सकोस्। र अर्को तपाईँले जुन यो पोखरीको भन्नुभयो त्यही अघि पनि मैले भनिसकेँ, अब हामीले चाहिँ अब यो समाज परिवर्तन हुने क्रममा चाहिँ सार्वजनिक स्थलहरू सामुदायिक रूपमा राखेका सम्पत्तिहरू त्यो निजी गर्ने प्रचलन चाहिँ धेरै नै बढ़िरहेको छ, त्यसको लागि चाहिँ अब हामीले समुदाय नै अलिकति सजग हुनुपर्ने चाहिँ देखिन्छ होइन, यस्तो पोखरी चाहिँ निजीकरण गरेर गर्ने चाहिँ धेरै नै अब देखेका छौँ हामीले, पाटन ललितपुर भक्तपुरमा पनि छ त्यो प्रचलन भने, अब त्यहाँ पनि तपाईँले यो चापागाउँको कुरा ल्याउनुभयो, अब धेरै ठाउँमा चाहिँ यो कानूनी लडाईँ पनि भएको छ र कानूनी लडाईँ भइसकेपछि चाहिँ त्यो चिज चाहिँ प्रचलनदेखि पुरानो स्थितिमा चाहिँ यो पोखरी रहेको ठाउँहरूमा फेरि पोखरी कायम भएका पनि छन्। जस्तै एउटा चाहिँ यो लगन खेलमा चाहिँ
यो तिब्बती शरणार्थी शिविर भन्छ कि हुन्छ यो तिब्बतन क्याम्प त्यसको पछाडि रहेको एउटा पोखरीमा
त्यहाँ पनि कमल पोखरी भन्ने छ। त्यो पनि अब पहिले चाहिँ
स्थापित भयो त्यो
एकजना मान्छेले त्यो पानी पुरेर त्यो जग्गा जस्तो भइसकेको बेला चाहिँ त्यो मान्छेले चाहिँ बेचेर चाहिँ लाल पूजा निकालेर अर्कोलाई बेचिदियो र अहिले त्यहाँको समुदाय चाहिँ सचेत भएर उनीहरू लागिसकेपछि त्यहाँ अहिले फेरि पोखरीकै स्वरूप दिएको छ। अनि एउटा चाहिँ यो लगन खेलमा सप्त पाताल पोखरी भन्ने छ त्यो पनि अब धेरै पहिला धेरै ठूलो पछि अहिले सानो सानो हुँदा हुँदै अहिले एउटा सेपमा चाहिँ त्यो छ। त्यहाँ चाहिँ अब धार्मिक कार्य पनि हुन्छ यो मच्छिन्द्रनाथको जात्रा भइसकेपछि त्यहाँ फेरि एउटा चाहिँ यो माछा चाहिँ छोडेर त्यहाँ चाहिँ पाताल लोकसम्म गएर त्यो माछाले चाहिँ यो जात्रा सम्पन्न भयो भन्ने सूचना दिन जान्छ भन्ने त्यो किम्बन्धी होइन जनविश्वास भएको छ। अहिले पनि वर्षेनी त्यहाँ चाहिँ यो एकजोडी
माछा
चाहिँ प्रचलन छ होइन त्यस्तो ठाउँमा पनि अहिले त्यो सँगै रहेको चाहिँ स्कूलले चाहिँ त्यो जग्गा चाहिँ आफ्नो हो भनेर लिएर चाहिँ लाल पूजा बनाइसकेको थियो र त्यसमा पनि अब कानूनी लडाई उहाँहरूले गरिसक्नु भइसकेपछि सर्वोच्च अदालतबाट नै अब यो चिज चाहिँ पोखरीको रूपमा नै लाउनुपर्छ भनेर परमादेश जारी गरिसकेको छ होइन। त्यो भन्दाखेरि अब तपाईँले पनि त्यो समुदाय एकजुट हुनु पर्यो सबै समुदाय एकजुट भएर समुदाय अगाडि बढेर यसमा अब कानूनी रूपमा नै उसले संहिता हासिल गरिसकेको हुनाले कानूनी रूपमा अलिकति पहल गर्नु पर्ला त्यो भयो भने यो चाहिँ हुन्छ नै होला।
अब यसबारेमा हामी थप कुराकानी गर्छौं तर अहिले हाम्रो छोटो विश्रामतर्फ जाने बेला भएको छ। यो विश्राममा जान्छौं र विश्रामपछि फेरि हामीसँग भएका दुई अतिथिसँगको कुराकानी लिएर फर्कछौं। तपाईँ आफ्नो वरपरका तपाईँसँगै तपाईँले देख्नुहुने कुनै पनि ठाउँमा भएका यस्तै समस्या वा कुनै उदाहरणीय कामका बारेमा हामीलाई जानकारी गराउन सक्नुहुन्छ। फोन नम्बर 5528091 र 5542245 यी दुवै फोन नम्बर तपाईँका लागि खुल्लै छन्। रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्जमा कार्यक्रम खुल्लामा तपाईँ सुनिरहनु भएको छ। हामी मध्याह 12 बजेदेखि तपाईँको साथमा थियौं र अझै पनि छौं र अहिले हामी कुराकानी गरिरहेका छौं हामी वरपरका सार्वजनिक खुल्ला स्थानहरूको बारेमा। अनि यो कार्यक्रम हामीले यो कार्यक्रमको यो अंश हामीले इन्टरएक्टिभ म्यापिङ एण्ड आर्काइभ प्रोग्राम आईम्याप फोर्ट फाउण्डेशन सोशियल साइन्स बाहा र हाम्रो रेडियो सगरमाथाको संयुक्त प्रस्तुतिका रूपमा यो यहाँ अहिले हामी हरेक मंगलबार यो लिएर आउँछौ यो अंश। अनि यसै क्रममा आज हामी वरपरका सार्वजनिक खुल्ला स्थानहरू मध्ये पनि पोखरीको सरसफाई बारेमा कुराकानी गरिरहेका छौं र सन्दर्भ हामीले जोडेका छौं हिजो होइन अस्तिको यो सिति नखको सन्दर्भलाई। अनि यसै दौरानमा खोकनामा हुन त मुलुकभरि जहाँ जहाँ यो गर्न सकिन्छ वा गरिन्थ्यो पहिलादेखि त्यो भए पनि होला तर आज हामी खोकनाको मात्रै कुरा गरिरहेका छौं। खोकनामा दुईवटा पोखरीको संरक्षण वा भनौं सरसफाईको काम यो वर्ष भयो सिति नखमा खोकनाका खापुखु र देपुखु। अहिले खापुखु र देपुखुको संरक्षण कार्यमा लाग्नुभएका संरक्षण भन्दा पनि सरसफाई काममा लाग्नुभएका जीवन कृष्णबाजी हामीसँग हुनुहुन्छ अनि यसै गरेर गुठीका निर्देशक अनिल स्थापित पनि हुनुहुन्छ। अब हामी यही खापुखुको सरसफाईको बारेमा फेरि अलिकति प्रसंग जोडौं। यो तपाईँहरूले सरसफाई गर्नुभयो त्यहाँनिरबाट अब एकदम मजाले लेउ स्याउ सब निकाल्नुभयो अब पानी एकदम राम्रो भएछ अलि राम्रै भाषामा भन्दा टिलिक्क भएको छ आजलाई पानी होइन तर त्यो जुन खापुखु छ त्यो वरिपर भएका जुन यो आधुनिक संरचना भनौँ न ग्राभल गरिएको ढुङ्गा छापेको अनि त्यसमाथि हरियो रंग लगाएर फलामको बार लगाएको के यो संरक्षण हो भनेर हामी प्रश्न राख्न सक्छौ यो अनुस्थापित जुरानी राखौँ न संरक्षण भनेको यो हो।
अब अहिले हामीले भन्नुपर्दाखेरि पोखरीहरू खुल्ला छोड्नु नहुने हिसाबले चाहिँ होइन र त्यो ठाउँमा चाहिँ अब हामीलाई त्यो वरपरिको स्थानहरूमा चाहिँ यो गर्नुखेरि चाहिँ त्यो संरक्षण नै हुन्छ होला होइन
जस्तै पोखरीको वरपर बार किन लगाउनु पर्ने
पोखरीमा अब
हजुर
त्यही हो
यदि सुरक्षाको कारण हो र बच्चाहरू जान नपाउने होस् वा त्यसमा गाई वस्तु नजाओस् भन्नको लागि हो भने त प्राकृतिक रूपमा झाङहरू उपलब्ध छैन त्यो बढी अझ राम्रो पनि हुन्थ्यो होला हेर्दा पनि राम्रो र पोखरीको लागि पनि फाइदा हुन्थ्यो होला
हुन्छ झाङहरू पनि हुन्छ तर अब यो गर्दाखेरि पनि अहिले प्र्याक्टिस भइसकेको हुनाले पोखरीको वरिपरि फेरमा चाहिँ अलिकति यो राम्रो बनाउने हिसाबले यो प्रचलन छ होइन त्योसम्म गर्दाखेरि अब त्यति नराम्रो हुँदैन होला तपाईँले भन्नुभयो चाहिँ त्यसमा अब प्राकृतिक रूपले पनि अरू चिजहरू पनि थप्न चाहिँ सकिन्छ होइन त्यस्तै अब बार लगाइसकेपछि त्यहाँ वरिपरि फेरि बिरुवाहरू रोपेर अब त्यो चाहिँ अब अलिकति अघि उहाँले भन्नुभयो यो सुरक्षाको दृष्टिकोणले पनि बालबच्चाहरू हुन्छन् होइन गाईबस्तुहरू हुन्छन् त्यस्तो गयो भने चाहिँ त्यहाँ फेरि अर्को चाहिँ होइन दुर्घटना नहोस् भन्नको लागि यो गरेको छ, यो गरेर त्यति बिग्रिने कुरा त होइन, तर तपाईँले भन्नुभएको छ अझ यसमा प्राकृतिक रूपले नै त्यो पानीको सिंचन हुने, सफाई गर्ने त्यस्तो खाले को पनि प्रबन्ध गरे अझ राम्रो हुन्थ्यो होला। तर अब पोखरीको बाहिरी सतहमा यो गर्दाखेरि त्यति धेरै नराम्रो
राम्रो नराम्रो भन्दा पनि मलाई जान्न मन लागेको ल मान्छेको लागि राम्रो भयो। अब हाम्रा बालबच्चा पोखरीमा नजाने भए गाईवस्तु जाँदैन होइन, यसमा वैकल्पिक रूपमा मेरो विचारमा झाङ रोप्दाखेरि झाङले पनि बच्चा र गाईवस्तुलाई रोक्छ भन्ने लाग्छ अलिअलि त होइन। त्यो बाहेक यो मान्छेको लागि राम्रो भयो तर पोखरीको लागि राम्रो हो कि होइन त? यसरी यो सिमेन्ट राख्ने, प्लास्टर गरिदिने अनि ढुङ्गा छापिदिने
वरपरकोमा अघि मैले भने त्यो गर्दाखेरि त्यति नराम्रो होइन होइन, त्यो चिज चाहिँ अब त्यो वरिपरिको पानी चाहिँ अब त्यसरी ढलमा भयो भएन, त्यो चिज चाहिँ एउटा फेरि खाण्डो खनेर त्यहीँबाट फेरि पानी रिसा चाहिँ पोखरीमा हुने चाहिँ हामी त्यो संयोजन चाहिँ बनाउनु पर्यो एउटा कुरा। अनि अर्को चाहिँ यो पोखरी कुनै पनि हुन्छ, पोखरी नै फेरि ब्युटिफिकेसन गर्ने राम्रो बनाउनु हुन्छ, त्यहीँ मार्बल राख्ने, त्यो फेरि त्यहाँभित्र प्लास्टर गर्ने गर्यो भने त्यो पानी चाहिँ चल्दैन। हामीले त्यो स्विमिङ पुल जस्तो बनाएर पोखरी चाहिँ हुँदैन, त्यस्तो ठाउँमा चाहिँ त्यो पानी चाहिँ अब पहिले पनि कस्तो गर्थ्यो भन्दाखेरि पानीको त्यो जुन माटोको नै संरचना हुन्छ त्यो ठाउँबाट चाहिँ त्यो तल मात्र त्यो अलिकति कालीमाटीले लेपन गरिदिएको हुन्छ, कालीमाटीले लेपन गरेपछि त्यो पानी चाहिँ त्यहाँबाट चुहिँदैन, वाटर लक हुन्छ होइन। तर त्यो पानी चाहिँ अर्को ठाउँबाट चाहिँ रसाएर चाहिँ भित्र चाहिँ जमिनमा रिचार्ज चाहिँ हुनुपर्छ, नभए त्यो पानी चाहिँ हामीले त्यसको क्षमता कति छ त्यति मात्र पनि संकलन गर्न सक्छौँ होइन। अनि फेरि त्यो सफा गर्नु पर्यो भने फेरि त्यो पानी फाल्नु पर्यो अनि अर्को पानी राख्नु पर्यो, हजुर हजुर त्यस्तो हुन्छ। त्यो भएको हुनाले चाहिँ त्यो भित्र चाहिँ त्यो संरचना यसरी चाहिँ तपाईँले भन्नुहुन्छ ढुङ्गा छाप्ने, प्लास्टर गर्ने अथवा चाहिँ सिमेन्टेड ब्लकहरू राख्ने त्यो चाहिँ गर्नु हुँदैन। त्यो भयो भने चाहिँ त्यो स्विमिङ पुल हुन्छ, पोखरी हुँदैन होइन। त्यसले चाहिँ त्यो पानी चाहिँ पोखरीबाट रसाएर जमिनभित्रको हाम्रो जलभण्डारलाई चाहिँ त्यसले चाहिँ फेरि योगदान पुर्याउनुपर्छ। त्यो भयो भने मात्र त्यो पोखरीको महत्व हुन्छ।
हामीले जुन खापोखोको कुरा गरिरहेका छौँ नि त्यसमा प्लास्टर गरेको छ है भित्र पनि?
हजुर, यो उहाँहरूले चाहिँ पहिला विभिन्न संघ संस्थाले चाहिँ के गरेका छ भने यो प्राकृतिक रूपमा रहेको यो खापुखुलाई चाहिँ उहाँहरूले अघि हाम्रो अनिल सरले भनिसक्नु भएको छ, यसलाई चाहिँ अलिकति रिक्रिएसनल पर्पजको हिसाबमा चाहिँ अलिकति ब्युटिफिकेसन गर्ने हिसाबले चाहिँ बनाउनु भएको छ होइन। अब यसको
पेटमा पनि प्लास्टर गरिएको छ,
प्लास्टर भन्दा पनि उहाँहरूले चाहिँ इँटा चाहिँ छाप्नु भएको छ होइन। र यो गर्दाखेरि कुन चाहिँ ठिक, अब प्राकृतिक रूपमा छोड्नु ठिक कि यो हाम्रो कन्स्ट्रक्सन गरेर सिमेन्ट लगाएर कंक्रिट बनाउनु ठिक भन्नुभन्दा पनि मलाई चाहिँ के लाग्छ भने जस्तो हामीले अलिकति प्राकृतिक रूपमा पोखरीमा हुने बायोकेमिकल प्रोसेसहरू जस्तो रिचार्जको पुनर्भरणको कुराहरू यो चाहिँ स्थापित हुने गरिकन चाहिँ यो बनाउँदाखेरि चाहिँ खासै फरक नपर्ला। र हामीले यो संरचना बनाउनलाई चाहिँ पानी कताबाट आउने, त्यसको सोर्स के हो, त्यो पानी कता जान्छ होइन, त्यसले हाम्रो वरपरको जति पनि पानीका स्रोतहरूमा कुन हिसाबले चाहिँ योगदान गरिरहेछ त्यो एक एक हिसाबले चाहिँ एकत्रित रूपमा चाहिँ स्टडी गरिसके पछाडि मात्र अध्ययनको आधारमा मात्र हामीले यस्तो खालको संरचना बनाउँदाखेरि चाहिँ मलाई जहाँसम्म लाग्छ खासै फरक नपर्ला।
एउटा फेरि नि जस्तो तपाईँले पनि देख्नुहुन्छ होइन, कति ठाउँमा पोखरी झन्डै झन्डै माथि नै लागेको अवस्थामा छ अनि स्थानीयहरू जुर्मुर आउँछ कुनै एउटा संस्थाहरू जस्तै गुधी जस्तै वा सीआईडी जस्तै कुनै एउटा संस्थासँग मिलेर होइन संरक्षण भनेर गरिन्छ र आज भोलि हामी धेरै देख्छौँ त्यसरी भएकोमा प्लास्टर गरेको हुन्छ। यो अब तपाईँहरू जस्तै संस्थाहरू हो, थाहा नभएर हो वा के कारणले त्यस्तो भएको त तपाईँले पनि त देख्नु त भएको होला, त्यसरी स्थानीय रूपमा नै भइरहेका छन् अहिले पनि कति।
तपाईँले भन्नुभएको छ यो अब अलिकति फोहोर बढी नहोस् होइन, र अब त्यो सरसफाई बढी गरिरहनु परेन भन्ने हिसाबले चाहिँ यो राम्रो बनाउने नाममा चाहिँ यो गर्छ। तर पोखरीको जुन मूल मर्म हो त्यो चाहिँ नै बिर्सेर चाहिँ यो राम्रो बनाउने क्रममा चाहिँ यो धेरै त्यस्ता भएको छन्। त्यही भएको हुनाले अब हामीले चाहिँ एउटा चाहिँ यो गाइडलाइन जस्तै पनि अब अहिले त यो स्थानीय रूपमा रहेका यस्ता पोखरीहरू, ढुङ्गेलाहरू यो सबै चाहिँ अब संरक्षण गर्ने जिम्मा पनि नगरपालिकाभित्र रहेको छ भन्दाखेरि नगरपालिकाले नै एउटा यस्तो गाइडलाइन तयार गर्नु पर्यो कि कुनै पनि यस्ता खानेपानीका स्रोतहरू, पानीका स्रोतहरू बनाउँदाखेरि त्यसले चाहिँ भूमिगत जलभण्डारलाई पनि योगदान पुर्याओस्, त्यो पुर्याउने हिसाबले चाहिँ बनाउनुपर्छ भन्ने गर्नुपर्छ। र अहिले धेरै ठाउँमा चाहिँ नगरपालिकाले नै त्यो पुनर्स्थापना गर्ने, जीर्णोद्धार गर्ने हिसाबमा काम चाहिँ अगाडि बढाउँछन्। जुन ठाउँमा चाहिँ तपाईँले भनेको जस्तो पनि भएको छन् त्यस्तो ठाउँमा चाहिँ अब नगरपालिकाबाटै पनि विज्ञहरूको सल्लाह लिएर के गर्नुपर्छ, कसरी भएको छ र पहिलाको पुरानो टेक्नोलोजी के हो होइन हाम्रा पूर्वजहरूले पनि यस्तो धेरै ज्ञानहरू छन् त्यो ज्ञानले नै यस्तो चाहिँ अब धेरै यो संरचनाहरू निर्माण गरेका छन् भने त्यस्ता संरचनाहरू कसरी बनेका छन् अलिकति ज्ञान लिएर विज्ञहरूसँग पनि छलफल गरेर कसरी गर्ने भन्ने एउटा चाहिँ गाइडलाइन बनायो भने तपाईँले भने जस्तै यस्तो चाहिँ कसले के गर्ने कसले के गर्यो भनेर हामीले फेरि भनिरहनु नपर्ला कि
भनेपछि यो जुन पुनर्संरचना गर्ने क्रममा यो सिमेन्ट लाउने ढुङ्गा छाप्ने यी कुराहरू गर्नको लागि नगरपालिकाबाट अनुमति लिनुपर्ने भयो हुन्छ कि अथवा हुँदैन अथवा गुठीसँग लिनु यो कहाँ हो
हजुर मैले भनेको अनुसार त्यो अब नगरपालिकाले नि अब यो कुनै ठाउँमा पनि सार्वजनिक स्थलहरू यो बनाउने भनेपछि यो सरकारी सार्वजनिक भइहाल्यो त्यस्तो ठाउँमा चाहिँ गर्दाखेरि नगरपालिकाले पहल गरोस् त्यस्तो अब नगर कुनै ठाउँमा नगरपालिका आफैले पनि लगानी गरिरहेका छन् आर्थिक रूपमा नै अनि कुनै ठाउँमा नगरपालिका सहभागिता छैन भने पनि नगरपालिकाले त्यस्तोसँग रेखदेख गर्नु पर्यो त्यस्तोसँग सिमेन्टेड गर्नु भएन भनेर उसले भन्नु पर्यो यो अनुसार चाहिँ गर्नुपर्छ भने एउटा गाइडलाइन बनायो भने चाहिँ यो गाइडलाइन अनुसार चाहिँ अनि चल्नुपर्ने हुन्छ त्यो भन्दाखेरि सिमेन्टेड गर्नु हुँदैन प्राकृतिक रूपमा छोड्नुपर्छ त्यस्तोसँग अघि तपाईँहरूले भन्नुभयो चाहिँ यो हरियालीलाई पनि त्यस्तो ठाउँमा चाहिँ प्रवर्धन गर्नुपर्छ भन्ने कुरा चाहिँ गर्यो भने चाहिँ अनि राम्रो हुन्छ होला
हजुर यही अहिले मैले कुरा जोड्न खोजेको यो ललितपुर नगरपालिका उपमहानगरपालिकाको अगाडिको जुन मच्छिन्द्रनाथको रथ बनाइन्छ त्यो पोखरीलाई पनि सिमेन्टेड गरिएको होइन यो कुरा गरिरहँदाखेरि अहिले जुन यो क्रम बढेको छ नि राम्रो बनाउने नाउँमा झन् त्यो संरचनालाई त्यसको प्राकृतिक जुन खालको स्वरूप थियो त्यो बिगार्दै जाने यहाँ जस्तो विज्ञहरूले जुन नगरपालिकाले बनाउनु पर्छ भन्दाखेरि यस्ता कुराहरू उनीहरूलाई पनि थाहा हुनु पर्यो नि त
हजुर अब यसको लागि चाहिँ अब नगरपालिकामा पनि यो पुरातत्व सम्बन्धी होइन यस्तो संस्था त्यो निकाय नै छन् कि उहाँहरूले पनि त्यो चिजलाई चाहिँ अलिकति हेर्नु पर्यो अब हामीले भन्दाखेरि पनि उहाँहरूमा त्यो सेटअप नै छ होइन सरकारी निकायको सेटअप नै छ के गर्नुपर्छ के गर्नु हुँदैन भनेर तपाईँ भन्नुभएको त्यो नगरपालिका अगाडिकोमा त्यो मच्छिन्द्रनाथको रथ बनाउँदाखेरि बेत चाहिँ भिजाउनु पर्ने अनि त्यो बेत भिजाइसकेपछि त्यो रथमा चाहिँ कस्ने होइन त्यो गर्नको लागि बनाएको हुनाले त्यो ठाउँबाट अब त्यो एउटा कामको लागि मात्र नभइकन अन्य कामको लागि पनि प्रयोजन हुन्थ्यो होला पानी भएको भए तर अहिले चाहिँ खालि त्यो बेत भिजाउनको लागि सजिलो हुने गरेर त्यहाँ ढुङ्गा बिछाइएको छ होइन ढुङ्गा बिछाउँदाखेरि त अब अलिकति पानी चाहिँ अब अझ तल जमिनमा रिचार्ज हुन्छ होला तर सिल नै भयो भने चाहिँ धेरै गाह्रो हुन्छ त्यही भएको हुनाले यो चिजमा चाहिँ अब स्थानीय समुदायको पनि धेरै नै पहल कदम हुनु
पर्यो जस्तो पुरानो यहाँले भन्नुभयो नि जस्तो हाम्रा जुन पुर्खाहरूले हाम्रा जुन अगाडिको बुवा बाजेहरूले पनि कुनै एउटा उहाँसँग त्यस्तो खालको थाहा नभए पनि वैज्ञानिक ज्ञानहरू थियो जसले गर्दाखेरि प्राकृतिक चीजलाई स्वरूपलाई चाहिँ निरन्तरता दिने र अहिले आएर यस्तो ती कुराहरूको हस्तान्तरण र अब कोही त हुनुहुन्छ नि त्यस्तो व्यक्तिहरू यस्तोमा गर्नु हुँदैन यस्तो कुराहरू समुदायबाट कसरी उठेको छ कि छैन यहाँले के पाइरहनु भएको छ
समुदायले त अघि हामीले धेरै चर्चा गर्नुभयो राम्रो भयो कि भयो होइन त्यही भएको राम्रो
टिक्क
पारेर राम्रो पार्ने मात्र भयो त्यसको के हो कस्तो हो भन्ने कुरा चाहिँ महत्त्व भएन तपाईँले भन्नुभयो हामीले पुर्खाहरू चाहिँ नजान्ने होइन कि उहाँहरूले पनि धेरै नै बनाइसकेका छन् कला कौशलदेखि लिएर यस्ता चिजहरू छन् त्यसको लिखित रूपमा दस्तावेजहरू पनि छन् हामीले खोजि नगरेको मात्र तपाईँ पुरातत्व विभागमा जानुभयो राष्ट्रिय अभिलेखालय जानुभयो भने त्यहाँ चाहिँ तपाईँले पाउनुहुन्छ पोखरी कसरी बनाउने मन्दिर कसरी बनाउने नभए त अब तपाईँको भुइँचालो आउँदाखेरि अरू घर ढल्ने मन्दिरहरू नढल्ने किन होइन त्यो टेक्नोलोजी छ उहाँहरूसँग त्यसको सबै चाहिँ दस्तावेजहरू पनि छन् र कुनै कुनै चाहिँ राणाकालीन समयमा यो पढ्न लेख्न नपाउने हुँदाखेरि चाहिँ हाम्रो त्यो इन्टरभेन्सन यो के इन्टरभल मात्र भएको त्यो बेला अलिकति छुटेको मात्र हो भन्दाखेरि हाम्रो दुई पुस्ता चाहिँ सबैले पढ्न पाएनन् लेख्न पाएनन् भन्ने मात्र हो त्योभन्दा अगाडिको त लेखे पढेका र धेरै ज्ञानी हुने नै छन् जस्तो मलाई लाग्छ किनभने त्यस्ता अभिलेखहरू अहिले पनि यतातत्र छन्
अब नि हामीले यदि धेरै पोखरीको बारेमा कुरा गर्दा मलाई त जान्न मन लागेको हामी कहाँ भएका पोखरीहरू के सबै एकै किसिमका पोखरी हुन् कि पोखरीको पनि किसिम किसिम हुने गर्छ
अब यसमा चाहिँ एउटा चाहिँ के छ भन्दाखेरि त्यो हाम्रो काठमाडौँको यो भौगोलिक संरचना फरक छन् त्यो भएको हुनाले चाहिँ अब त्यो फरक नै छन् होइन त्यो अनुसार कुनै ठाउँमा चाहिँ अब अहिले हामी भने अब कुनै ठाउँमा चाहिँ अब मेन पोखरी त्यसले चाहिँ अब धेरै ठाउँमा चाहिँ पानी चाहिँ पठाउने हुन्छ भने कुनै ठाउँमा चाहिँ त्यो अरू धारा ढुङ्गी धाराबाट आइसकेको पोखरीहरू चाहिँ त्यो एकचोटि प्रयोग भइसकेको पानीहरू संकलन हुने पोखरी पनि छन्। भन्दाखेरि कुनै चाहिँ अब पिउनको लागि भएको चाहिँ ढुङ्गी धारामा जाने पानीको स्रोत हुन्छन् भने कुनै त्यो ढुङ्गी धारामा प्रयोग भइसकेको पानी जुन चाहिँ सिँचाइको लागि प्रयोग हुन्छन् होइन त्यो चाहिँ भइरहेको छ। र अब अलिकति यो पोखरीहरू मासिनु ढुङ्गाहरू मासिनुमा हामी अलिकति हामीले यसो सोच्यौँ भने कुनै पनि चिज हामीले विचार गर्छौँ नि प्रयोगमा आएन त्यसको चाहिँ योगदान केही पनि छैन भने त्यो प्रति हामीले वास्ता गर्दैनौँ कि। अब यो पोखरीहरू पनि पहिला चाहिँ हाम्रो पानी घरमा आउनुको लागि ल्याउनको लागि चाहिँ ढुङ्गाहरू जाने इनारमा चाहिँ पानी कन्ट्रिब्युट गर्ने भएको हुनाले त्यसको चाहिँ महत्व थियो र धेरै पहिला चाहिँ अब यो पोखरीहरू पनि सबै एउटा न एउटा जात्रासँग एउटा मन्दिरसँग एउटा देवालयसँग चाहिँ जोडेको हुन्छन् कि
त्यो नासेर नजाओस् भन्नको लागि कुनै न कुनै सन्दर्भसँग
जोडेको थियो। त्यो हुँदाखेरि त्यति बेला मान्छेहरू एकदम धार्मिक र त्यो बेलाको सामाजिक संरचना त्यस्तो थियो र त्यो बेलाको धार्मिक आस्थाको कारण जोगियो। तर अहिले चाहिँ समाज परिवर्तन भइसकेको छ, घर घर पुग्छ, अब यो पाइपलाइन जोडिसकेपछि ढुङ्गाहरू इनारहरू धेरै बिस्तारै मासिन थाल्यो कि त्यसको क्रममा पोखरीमा पनि त्यही मार्नु पर्यो। अब अघि अब हामीले यो चर्चा गर्दाखेरि अब अहिलेको हाम्रो पुस्ता अनुसार चाहिँ त्यसलाई अब प्रयोगमा ल्याउनु पर्यो कि। अब त्यहाँ चाहिँ अब रिक्रिएसनको लागि हुन्छ कि त्यहाँ चाहिँ वरिपरि यसो पार्क बनाएर त्यहाँ घुम्न जाने हुन्छ कि होइन त्यो ठाउँमा पनि अब कुनै ठाउँमा चाहिँ पोखरीको पानी चाहिँ अन्त चाहिँ लगेर डाइभर्सन गर्ने हुन्छ कि त्यो अनुसार चाहिँ हामीले त्यसको प्रयोग उपयोग गर्न सक्यौं त्यसलाई चाहिँ भने चाहिँ त्यो चिज चाहिँ चाँडै चाहिँ नासिँदैन अथवा व्यवस्था हुँदैन पुर्याइँदैन जस्तो लाग्छ। त्यो भयो भने चाहिँ अब उपत्यकाभित्र पनि धेरै पोखरीहरू छन् अहिले नासिसकेका छन्। कुनै ठाउँ पहिला त्यो ठाउँको नाम पोखरी हुन्छ तर त्यहाँ चाहिँ पोखरी केही पनि हुँदैन होइन त्यस्तो चाहिँ पाएको छ।
भनेपछि यहाँले नै भन्नुभयो नि पार्कहरू बनाएर रिक्रिएसन गर्ने पार्क बनाउने त्यसलाई केही आमदानीको बाटो जस्तो या खापुखुमा पनि माछा पाल्ने कुरा अघि तपाईँहरू गर्दै हुनुहुन्थ्यो होइन यो गर्दा नै झन् यसको प्राकृतिक स्वरूप हराउने हो कि हराएको हो कि
होइन पोखरीलाई पोखरी नै बनाउने त्यसको वरिपरि अन्य गतिविधिहरू सञ्चालन गर्न सकिने भयो भने त्यो पोखरी चाहिँ संरक्षण हुन्छ नि। तर अब पोखरी मासेर
टिलिक्क पार्ने भन्ने त्यो टिलिक्क पार्दाखेरि सिमेन्ट लाउने वरिपरि घेर्ने होइन अनि रङ लाउने त्यस्तो खालको ती प्राकृतिक भन्दा पनि भन्छ नि आर्टिफिसियल भन्ने हुँदै गएको
वरिपरि चाहिँ बनाउनु पर्यो तर भित्र चाहिँ जुन पोखरी हो पोखरीको स्वरूप चाहिँ हामीले बिगार्नु भएन पोखरीको मर्म चाहिँ बिगार्नु भएन होइन अब हामीले धेरै ठाउँमा पोखरीको नाम सुन्छौँ तर त्यहाँ पोखरी त्यो चाहिँ अब खेचा पोखरी भन्छ नेपाल भाषामा त्यसको नाम होइन त्यहीँ गएर मुख धुन जाने पोखरी रे होइन खे भनेको अनुहार हो चा भनेको थुने अनुहार चाहिँ धुन जाने चाहिँ पोखरी थियो त्यहाँ त्यसको अलिक पछाडि पाको पाको भनेको चाहिँ यो डाँडा मानेको मानेको चाहिँ भाग होइन त्यस्तो हिसाबले हुँदाखेरि पहिला चाहिँ त्यो काठमाडौँभित्रको मान्छेहरू त्यहाँसम्म गएर मुख धुन जाने पोखरी
त्यो पोखरीको पानी कति सफा थियो होला भनेर अनुमान गर्नुपर्छ हामी यसो बेलामा अब जस्तो पोखरीको किसिमहरूको बारेमा त बताउनु भयो यहाँले अनि जीवन पशुराजीहरू एकदम मेहनत गरेर हिजो सफा गर्न खोक्न जानुभयो तपाईँहरूले जुन पोखरी गर्नुभएको थियो नि खापुखु सफा गर्नुभएको थियो त्यसैको नजिकै फेरि अर्को एउटा पोखरी छ जुन पोखरी पनि छ कि छैन भनेर खोज्नुपर्ने अवस्थामा पुगिसक्यो त्यस्तो अवस्थामा रहेको पोखरीतर्फ चाहिँ किन आँखा नभएको त यहाँले
जस्तो यो चाहिँ हामीले एउटा क्याम्पेनको लागि मात्र अहिले इनिसिएसन मात्र इनिसियल फेज मात्र हो यो हाम्रो र तपाईँले भन्नुभएको जस्तो दायाँ र बायाँ भएको पोखरीमा दायाँमा गर्ने देब्रेमा चाहिँ किन नगर्ने भन्ने त्यो चाहिँ सही नै हो अहिले तपाईँको हिसाबले चाहिँ र हामी चाहिँ एकदमै इनिसियल फेजमा छौँ र यो इनिसिएसनमा चाहिँ हामीले चाहिँ के गर्न खोजिरहेको छौँ भने एउटा युवा क्लबलाई चाहिँ मोबिलाइज गरेर त्यहीँको लोकल युवाहरूलाई मोबिलाइज गरिसके पछाडि उहाँहरूमा अवेरनेस जागृत गरिसके पछाडि कुनै पनि ठाउँमा चाहिँ कस्तो हुन्छ भने कुनै संस्था गएर अथवा कुनै नेपाल सरकारको कुनै व्यक्ति गएर विकास गर्नुभन्दा पनि त्यहाँ अवस्थित लोकल जुन स्थानीय बासिन्दाहरू हुनुहुन्छ उहाँहरू जागृत भएर गर्दाखेरि त्यसले स्थायित्व पनि पाउने गर्दाखेरि त्यो हामीले थाहा पाएको कुरो पनि हो। त्यसले गर्दाखेरि हामीले चाहिँ यो चाहिँ इनिसियल फेजमा उहाँहरूलाई अवेर गर्ने र हामीले यसरी गर्दाखेरि चाहिँ एउटा नराम्रो पोखरीलाई राम्रो पार्न सकिन्छ भन्ने एउटा इक्जाम्पल मात्र को लागि चाहिँ हामीले त्यहाँ गरेको र यसको चाहिँ आउटपुट चाहिँ आउन बाँकी नै छ र मलाई जहाँसम्म लाग्छ खोकना भित्र रहेका जति पनि युवा क्लबहरू छ त्यहाँका स्थानीय बासिन्दाहरूले त्यो देखिसके पछाडि उहाँहरूले मनन गरिकन आउँदा दिनहरूमा यो एउटा रहेको अर्को पोखरी र त्यो बाहेक अरू थुप्रै पोखरीहरू छन् त्यसको संरक्षण र सरसफाई गर्नुहुन्छ होला मलाई जहाँ
त्यसो भए स्थानीय वासीहरूले नै गरोस् भनेर एउटा त्यो जिम्मेवारी चाहिँ उहाँहरूलाई बोध गराउनलाई पनि यो काम भयो
यो चाहिँ एउटा यो मोटिभेट गर्ने हिसाबले उदाहरणको रूपमा हामीले केही गर्यौं भने त्यसको प्रतिफल चाहिँ यस्तो पनि हुन सक्छ हाम्रा संरचनाहरू हामीले दुई घण्टा तीन घण्टा यदि हामीले खर्च्यौं भने त्यसको रूपै परिवर्तन गर्न सकिन्छ भन्ने एउटा उदाहरण चाहिँ यो प्रस्तुत गर्न खोजिएको हो।
तपाईँहरूले यो दुईटा पोखरी त्यतिकै अस्पतालमा यसो गएर यो दुईटा हुन्छ होला भनेर त गर्नुभयो होइन होला अध्ययन त तपाईँले पनि गर्नुभयो होला होइन
हजुर जस्तो यसमा चाहिँ हामीले यो खापुखु भन्ने चाहिँ खोकनाभित्र पस्नुभन्दा अगाडि नै
ठ्याक्कै बाहिर
ठ्याक्कै यो सुरुमा हामीले ठोकिने नै पोखरी यही नै हो र त्यहाँ चाहिँ पर्यटकको क्रम आउने जाने क्रम पनि दिनानुदिन छँदैछ त्यो तपाईँहरूलाई पनि थाहा छ त्यो त्यसले गर्दाखेरि पनि पर्यटकीय हिसाबले बाहिरको मान्छे आउँदाखेरि खोकनाको परिवेश कस्तो छ भन्दाखेरि एउटा पोखरीले सुरुमा ठोकिने पोखरीले नै देखाउने भयो क्या भनेपछि हामी खोकना छिर्नुभन्दा अगाडि नै त्यो फोहोर पोखरी देख्दाखेरि हामीलाई कस्तो फिल होला खोकनाभित्र जाने रहर जुन हिसाबले हामीले बोकेर गएका हुन्छौँ त्यो नरहन सक्छ एउटा हिसाबले चाहिँ खापुखुलाई हामीले त्यसरी चाहिँ सरसफाई अभियानमा समेट्यौं र अर्को भनेको देपुखु भनेको चाहिँ ऐतिहासिक रूपमा हाम्रो खोकनाको मलाई जहाँसम्म लाग्छ सबैभन्दा पुरानो र अलिकति धार्मिक आस्था बोकेको पोखरी भएको कारणले
गर्दा
मन्दिरसँग पनि रिलेटेड भएको कारणले गर्दा एउटा धार्मिक आस्थाले र अर्को चाहिँ पर्यटकीय दृष्टिकोणले यो दुईटा चाहिँ हामीले समेटेका हौं।
यस्तो बेलामा जुन बेला तपाईँहरूले खोज्नुभयो त्यहाँनिर ती पोखरीहरूको अध्ययन गर्नुभयो कहीँ अतिक्रमण मा परेका पोखरीहरूको बारेमा देख्नुभयो जान्नुभयो कि भएन पोखरीहरू अतिक्रमणमा परेका छन् कि छैन
होइन त्यसमा त कुनै दुई मात्रै छैन यहाँ खोकनाको मात्र कुरा होइन यो नेपाल अधिराज्यभरि नै हामी डुल्ने हो र हेर्ने हो अध्ययन गर्ने हो भने कहीँ नै कतै चाहिँ त्यो अतिक्रमणको शिकार चाहिँ भएकै पाउँछौँ र अघि नै तपाईँले भनिसक्नु भएको यो खापुखुको अर्को साइडमा पनि हामीसँग चाहिँ अर्को पोखरी रहेको स्थिति छ र त्यो चाहिँ अहिले हामीले हेर्दाखेरि सरस्वती गएर हेर्दाखेरि कसैले पनि अन्दाज लगाउन सक्दैन कि त्यहाँ चाहिँ पोखरी पहिला थियो भन्ने कुरा है अब त्यहाँ चाहिँ त्यो पोखरी भएको र नभएको हामीले त्यहाँको स्थानीय बासिन्दा अझ अलिकति बुढापाकाहरूसँग गएर बुझ्दाखेरि मात्र त्यो चाहिँ थाहा हुन आउँछ कि त्यसले गर्दाखेरि त्यस्ता यो अतिक्रमण भएको चाहिँ पोखरीहरू त्यहाँ थुप्रै छ
अब यहाँले भन्नुभयो नि त्यहाँ त्यो अहिलेको समयमा स्थानीय युवाहरू एकदमै जुर्मुराएका छन् हाम्रो ठाउँको सरसफाई हामीले गर्नुपर्छ पोखरीहरूको सरसफाई गर्नुपर्छ भनेर होइन उहाँहरूले सहयोग पनि गर्नुभएको छ यो पालि तपाईँहरूलाई कि यो आउने दिनहरूमा होइन ती युवाहरूले त्यो अतिक्रमण भएका पोखरीहरूलाई पनि अब लिनुपर्छ फिर्ता त्यो अतिक्रमण विरूद्धमा पनि अब केही काम गर्नुपर्छ भन्ने खालको सचेतता उहाँहरूले पाउनु भएको उहाँहरूले त्यसतर्फ केही काम गर्ने भनेर जोस देखाउनु भएको त्यस्तो केही पाउनु भयो कि भएन कि यसको लागि फेरि अब त्यही त हो गाह्रो छ अब अघि उहाँले अनिल स्थापितजीले भन्नुभयो नि जे चल्छ त्यसैलाई मात्रै हामी काम गर्छौं त्यस्तो खालको के पाउनुभयो तपाईँले
जस्तो मैले अघि नै भने यो एउटा चाहिँ हामीले क्याम्पेन चलाउनुको अर्थ चाहिँ एउटा डेमोन्स्ट्रेसन साइट एउटा उदाहरणको लागि मात्र हामीले गर्यौं
तर युवाहरूले त्यसलाई लिएर कसरी यो अतिक्रमणमा परेका फिर्ता लिने त धेरै गाह्रो काम हो नि त त्यसतर्फ पनि काम गर्ने बारेमा राखेको पाउनुभयो कि भने
यो हामीले सरसफाई गरिसके पछाडिको हाम्रो बसाई छलफलको बसाईमा चाहिँ ती कुराहरू पनि आएका छन् र योपालि चाहिँ अलिकति हामी शीघ्र अलिकति छोटो समयमा हामीले कार्यक्रम तर्जुमा गरेको र यो कार्यक्रम चाहिँ सेड्युल भएको कारणले गर्दाखेरि पनि त्यहाँ खोकनाभित्र रहेका सबै पोखरीहरूलाई चाहिँ हामीले समेट्न सकेनौं र आउँदा दिनहरूमा चाहिँ यो युवा क्लब ले चाहिँ के चाहिँ एउटा प्रण गरेको छ भने उहाँहरूको आसपासमा रहेका अरू स्थानीय क्लबहरू पनि छन् गुठीहरू छन् होइन त्यस्तै गरिकन त्यहाँ चाहिँ पुरानो डे गुठी भन्ने पनि छ उहाँलाई पनि समावेश गरेर चाहिँ आउँदा दिनहरूमा यो मास अवेरनेसको क्याम्पेनहरू सञ्चालन गर्ने फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ त्यस्तै गरिकन फोहोरलाई यो विभाजन गरेर गल्ने फोहोरलाई के गर्नुपर्छ नगल्ने फोहोरलाई चाहिँ के गर्नुपर्छ भन्ने कुराहरू त्यो जनचेतनामूलक कार्यक्रमहरू चाहिँ लिएर जाने भन्ने कुराहरू भएको छ र मलाई जहाँसम्म लाग्छ आउँदा दिनहरूमा यो स्थिति नथाको दिनमा हामी के चाहिँ देख्न सक्छौं भने यो खोकनामा जति पनि छन् पोखरीहरू यो देपोखु र खापोखुको जस्तो यो भन्दा पनि अझ ठूलो लार्ज स्केलमा चाहिँ यो सरसफाईको क्याम्पेन हामी आउँदा दिनमा देख्न सक्छौं।
हजुर जीवनजी, तपाईँहरूको यो जुन एकीकृत शहरी विकास केन्द्र कहाँ छ तपाईँहरूको कार्यालय?
हजुर, यो चाहिँ हाम्रो गुसिङगालमा छ।
मलाई तपाईँको कुरा सुन्दा अचम्म के लाग्यो भने त्यहाँ पोखरीहरू छन् तर त्यहाँ स्थानीय बासिन्दाहरू यसको संरक्षण गर्नुपर्छ भन्ने कुरा नहुने तपाईँहरू गएर त्यो भनिदिनुपर्छ होइन। त्यो त्यहाँ त्यो कुनै पनि त्यस्तो मान्छेहरू रहन्छन् जसले यी यो हाम्रो यसको महत्व के हो र यसको संरक्षण हामी आफै गर्नुपर्छ भन्ने कुरा
होइन। यो चाहिँ अहिले अलिकति म सच्याइहालौँ। जस्तो हामी गुसिङगालमा बसेर यहाँबाट टेलिफोनबाट अथवा हामी त्यहाँ गएर तपाईँहरू यसो गर्नुहोस् भन्ने कुरा चाहिँ होइन कि,
तर अभियान तपाईँहरूले लानुभयो चेतना भन्ने
यसमा चाहिँ कोर्डिनेसन जस्तो हामी संयुक्त रूपमा चाहिँ इनिसिएसन हाम्रो रुद्रायणी युवा क्लबले आफैले गरेको र त्यसमा सहभागिताको लागि चाहिँ उहाँहरूले हामीलाई आह्वान गर्नुभएको त्यो कारणले गर्दाखेरि उहाँहरूकोमा चाहिँ त्यो सोच
कामहरू चाहिँ भइरहेका थिए।
हजुर, भइरहेको जानकारीमा नआएको त्यति मात्र फरक हो।
अब यो बेलामा जुन अघि अलिकति अतिक्रमणको पनि कुरा आयो नि होइन, कुनै पनि ठाउँमा भएका अतिक्रमित पोखरीहरूलाई फेरि फिर्ता ल्याउनु त्यो एकदमै कानूनी रूपमा पनि झन्झटिलो काम हो जस्तो अनुभव गर्न सकिन्छ। कानूनी भन्ने शब्द जोड्ने बित्तिकै झन्झट पनि जोड्छ कि अतिक्रमित पोखरीहरू फेरि फिर्ता पोखरीमै आएको यस्ता उदाहरणहरू एउटा दुईटा त हामीले पायौं। अरू तपाईँ दिन सक्नुहुन्छ अनिल थापाज्यू?
यसमा चाहिँ अब त्यो अतिक्रमण नै भएको सम्म पनि नहोला त्यहाँ खोकनामा, त्यहाँ चाहिँ अब प्रयोगमा आएन
खालको
अहिले धेरै चाहिँ बाहिर नआएको पनि हुन सक्छन्। कुनै ठाउँमा चाहिँ अब त्यो पोखरी प्रयोगमा आएन त्यसै छन् भन्ने कुरा पनि भयो। अब यो दुईवटा ठाउँमा चाहिँ मैले अघि भने नि त्यो ठाउँमा चाहिँ अब स्थानीय व्यक्तिहरू समुदायहरू नै जागरूक भएर उहाँहरू नै लागि परिसकेपछि चाहिँ आँखाहरू छन्। अब अरू ठाउँमा पनि अब कुनै भएको ठाउँमा त सरकारी भवन नै छ, त्यो फटकाएको पनि छैन। ललितपुरमा नगरपालिका नै पोखरीमा चाहिँ बनेको छ भन्ने चाहिँ त्यो यो पाठन ललितपुरवासीहरूको लडाईँ चाहिँ नगरपालिकासँग छ होइन। र त्यो ठाउँमा पनि एउटा पोखरी बनाउनु हुन्छ, मार्बल राखेर बनाएको थियो त्यो पाठनको जागृत होइन सचेत युवाहरू
र समुदायले
पोखरी पनि त्यो मार्बल राखेर बनाएको थियो कि, त्यसरी हुँदैन भनेर पोखराका के ललितपुरका अब सचेत नागरिकहरू चाहिँ त्यहाँ चाहिँ नगरपालिकासँग त्यो राम्रो चाहिँ पोखरीको रूपमा नै बनाउनु पर्छ भनेर भनेको छ। त्यस्तै अब नगरपालिकाले नै त्यहाँ एउटा सभावन बनाउनु लागेको थियो र त्यहाँ चाहिँ अहिले चाहिँ त्यो सभावन चाहिँ बनाउने काम चाहिँ रोक्यो, शिलान्यास समेत भइसकेको थियो होइन, पछि चाहिँ त्यो रोकिएको छ। र अब त्यो कुनै चाहिँ यस्तो छन् कुनै ठाउँ चाहिँ भवन स्कुल क्लब नै बनिसकेको छ, त्यही भयो भने त्यो बनिसकेको भवनहरू चाहिँ त अब भत्क्याएको हामीले देखेनौँ। निर्माण हुन अगाडिको ठाउँमा चाहिँ त्यो संरक्षण गरेको चाहिँ धेरै उदाहरणहरू छ।
जस्तै अघि सीताराम कुमारजीले प्रश्न राख्नुभएको थियो कि च्यापागाउँमा त्यहाँ प्रहरी भिड छ, त्यहाँनिरका पोखरीहरू अहिले एकदमै अतिक्रमित छ, के गर्ने भन्ने खालको एउटा कुरा यहाँले अघि भन्नुभयो कि स्थानीयवासीहरू जुट्ने जुट्ने कसरी जुट्ने कस्तो हुँदो रहेछ त्यो प्रक्रिया?
होइन, अब यसमा तपाईँको सम्पत्तिको चाहिँ यो ओनरसिप भइसकेपछि एकजनाको नाममा चाहिँ त्यो सम्पत्ति रहिसकेपछि त्यो त अब हामीले त्यो सम्पत्ति उहाँको नाममा रहेको दाखिला चाहिँ खारेज गर्नुपर्ने हुन्छ। त्यो भनेको मार्फत जानु पर्यो, मार्फतले त्यसै गर्न त्यो गर्नको लागि अब तपाईँले कानुन उपचार नगरिकन त्यसै त भनेन, उहाँले चाहिँ अब उहाँको कुन कुन प्रक्रिया पुऱ्याएर त्यो चाहिँ उहाँको नाम स्वामित्वमा त्यो जग्गा पोखरी जुन जग्गामा परिणत भइसकेको हो त्यो चाहिँ रहेको होला होइन। त्यस्तो अवस्थामा चाहिँ त्यो पोखरी नै हो भन्ने कुरा छन् भने अब कति बेलासम्म त्यो पोखरी थियो र ऐतिहासिक रूपमा पहिले पनि त्यो पोखरी पनि कुनै कुनै ठाउँमा चाहिँ हामीले देखाएको पनि छौँ, पोखरी थियो तर त्यो निजी नाममा चाहिँ पहिल्यै भइसक्यो, पहिल्यै नै जग्गाको रूपमा त्यो पोखरी नै उसको नाममा भएकोहरू चाहिँ अनि त्यो व्यक्तिले नै बेचेको पनि पाइन्छ। त्यो जस्तै अब यो मान भवनमा
टिबेटन क्याम्पको पनि
त्यो चाहिँ पछि मात्र भएको हो, यो कुमारी पार्टीमा त्यो कुमारीको अहिले सानो पोखरी र एउटा त्यो कुमारीको पार्टी चाहिँ हामीले त्यहाँ देख्छौँ। त्यो पार्टीको पछाडिको पुरा जग्गा नै पहिला पोखरी थियो अरे, तर त्यो पोखरी पछि हामीले बुझ्दाखेरि यो ललितपुर उपमहानगरपालिकाको केही त्यहाँको पदाधिकारीहरूले चाहिँ पहिले जानकारी दिए अनुसार त्यो चाहिँ पहिल्यै पनि मान्छेको नाउँमा चाहिँ थियो भनेर भन्नुभएको थियो कि, त्यस्तो पनि हुन सक्छ। तर अब अघि उहाँले भन्नुभएको त्यो पछि मात्र स्वामित्व हस्तान्तरण गरेको हो स्वामित्व लिएको हो भने त्योभन्दा पहिला चाहिँ के अवस्था थियो त्यो चाहिँ अब हामीले मालपतमै गएर माथिमै गएर त्यो हेरेर त्यो सबै हेर्नु पर्यो त्यो भइसकेपछि यदि बेलादेखि मात्र यो स्वामित्व परिवर्तन गरेको भनेर हामीले कानुनी उपचार गर्नु पर्यो त्यो भइसकेपछि त्यो सबै प्रमाण हेरिसकेपछि अब सम्मानित अदालतहरूले पनि त्यो चिजलाई चाहिँ परम्परागत रूपमा रहिआएको पोखरीको रूपमा नै
यहाँहरू दुईजनासँग कुराकानी गर्न हाम्रो टेलिफोन सम्पर्कमा फेरि कोही आउनु भएको रहेछ. यहाँलाई स्वागत गर्छौँ हामी. नमस्कार.
हजुर नमस्कार.
यहाँको परिचय.
म विष्णु चन्द्रगाई कुमारी गालबाट.
विष्णुजी हामीसँग दुईजना अतिथि हुनुहुन्छ. यहाँ कोसँग आफ्नो जिज्ञासा राख्न चाहनुहुन्छ?
दुईजना भने दुईटा क्षेत्रबाट हुनुहुन्छ होला. उहाँ के सरकारी निकायको हो कि प्राइभेट सेक्टरको कि कुन ठाउँको हुनुहुन्छ होला?
यहाँले हामीलाई सुरुदेखि सुन्नु भएको रहेनछ. त्यसो भए
भर्खर भर्खर मात्रै यहाँ बस्यो.
हामीसँग गुठी यो खानेपानी र सरसफाई क्षेत्रमा कार्यरत संस्था हो. यसै गरेर सीआईडी यो पनि यो शहरी विकास संघ सम्बन्धित संस्था हो. यी दुवै संस्थाका प्रतिनिधि आफ्नो प्रश्न राख्न सक्नुहुन्छ.
दुवै संस्था चाहिँ उपयोग रहेछन् मेरा प्रश्नको लागि, मैले उठाउन खोजेका कुराहरूको लागि. उहाँहरू दुवैजना योग्य हुनुहुँदो रहेछ. जस्तो सर नमस्कार. मैले यहाँ उठाउन खोजेको कुरो के हो भने यहाँले भर्खरै नापीमा मालपतमा सबै बुझ्नुपर्छ. सार्वजनिक पोखरीहरू कसैले सार्वजनिक रहेछन् र ती व्यक्तिका नाममा गरिएका रहेछन् भने त्यसलाई चाहिँ हामी सार्वजनिक नै कायम गर्छौँ भनेर जुन भन्नुभयो भर्खर लास्टमा गर्न सकिन्छ भन्नुभयो. होइन त्यो गरियो भने वैदेजी पनि देरीजी भए जहाँ इच्छा छ त्यहाँ बाटो छ. कोही कसैको कब्जा गर्ने होइन. सार्वजनिक सम्पत्ति कसैले एउटा व्यक्तिले कब्जा गरिराखेको छ भने त्यसलाई ल्याउनमा स्थानीय जनताको पनि सहयोग मलाई राख्नु लाग्छ भरपूर पाइन्छ. अब म मेरै क्षेत्रको कुरो गरिरहेको छु. यहाँ दुईटा तिनटा एउटा सानो कुवा थियो, एउटा धारा थियो.
कुन ठाउँ भन्नुभयो यहाँले?
यो कुमारीगालमा. कुमारीगाल भनेको सात नम्बर वडा पर्छ. र एउटा चाहिँ यहाँ कुवा थियो, दुईटा कुवा थिए, दुईटा धारा थिए. ती एउटा चाहिँ एउटा कुवाको क्षेत्रफल लगभग 22 सालको नक्सा हेर्नुभयो भने 22 सालको नापीको नक्सा हेर्नुभयो भनेदेखि त्यहाँ तीन आना भन्दा बढी जग्गा छ. अहिले दुई पैसा जग्गा पनि छैन. सबै मिचेर चारैपट्टिबाट मिचेर त्यो एउटा कुवा कायमै छ. अरू तीन एउटा कुवा घर बनाइसकेका छ. दुईटा धारो एउटा धारोमा घर बनाइसक्यो. एउटा धारो चाहिँ एउटा धारोलाई उसले निजी कम्पाउन्डभित्र पारेर आफूले निजी मात्रै प्रयोग गरेर बेचिरहेको छ. यसको लागि साह्रो यसलाई त्यो 22 सालको नक्सा हेर्दा यथार्थ रूपमा देखिन्छ. अब त्यो चाहिँ सार्वजनिक गराउने उपायहरू केही होलान् कि भइदियो भनेदेखि ती भएका संरचनाहरू कायम भइदियो भने स्थानीय बासिन्दालाई फाइदा हुन्थ्यो.
भनेको मैले कुरा बुझेँ. अब यस्तै छ, अब हामीले मैले अघि भने एउटा चाहिँ ललितपुरमा यो सबै पाताल पोखरीको प्रसङ्ग पनि त्यहाँ अब शिक्षा मन्त्रालयबाट नै त्यो चाहिँ पछाडि 34 साल पछाडि होइन 34 साल पछाडि त्यो जग्गाको स्वामित्व चाहिँ स्कुललाई दिएको थियो. पछि चाहिँ त्यहाँको स्थानीय व्यक्तिहरू समुदायका अरू व्यक्तिहरू मिलेर त्यसको कानुन लडाइँ गरिसकेपछि त्यो अहिले चाहिँ सार्वजनिक पोखरी नै गर्नुपर्छ भन्ने सम्बन्धित सर्वोच्च अदालतबाट निर्णय गरेको पाइयो कि. त्यो भएपछि अब हामीले त्यस्तो तपाईँ भन्नु भयो जस्तै पुरानो नक्सा छ, पुरानो नापी सम्बन्धी त्यस्तो अभिलेखहरू छन् र त्यो सम्बन्धित भन्न सक्ने हाम्रा होइन अब त्यहाँका बुढापाकाहरू त्यहाँका कोही हुनुहुन्छ भने त्यो खाले चिज चाहिँ लगेर हामीले चाहिँ गर्न पायो भने त्यो अब एकजना व्यक्तिले चाहिँ त्यस्तो सम्पत्ति चाहिँ सार्वजनिक सम्पत्ति लिन सक्दैनन् होइन. त्यसमा चाहिँ अब हामी कति लागु पर्ने हो त्यो अनुसार पनि निर्भर हुन्छ. लाग्नु पर्यो बाहिरबाट गयो भने त त्यो त्यसरी चाहिँ सार्वजनिक सम्पत्तिहरू हडप्ने व्यक्तिहरूले चाहिँ उनीहरूलाई चाहिँ राम्रो चाहिँ इन्टरटेन गर्दैन भनौँ न होइन. समय लाग्यो भने उनीहरू चाँडै नै कमजोर
हुन्छ.
म एउटा सानो कुरो राखौँ न. यो कस्तो हुँदो रहेछ भने समाजमा बसेर एकजनाले त्यो कुरो बोल्यो भनेदेखि ए यसले पो हाम्रो पोल खोजिदियो भन्ने यस्तो खालको पनि हुँदो रहेछ.
मैले जान्न खोजेको यही हो कि तपाईँ कहाँ त्यहाँ जुन ठाउँमा तपाईँ हुनुहुन्छ नि कुमारी घालमा वडा नम्बर 7 भन्नुभयो त्यो ठाउँमा तपाईँहरू संगठित हुन सक्ने कुनै अवस्था छ?
अब संगठित अरू विषयमा हुन सकिन्छ जस्तो अब यस्ता विषयहरूमा चाहिँ अलिकति गाह्रो हुँदो रहेछ किनभने यो मैले आफैले भोगेको बौद्ध क्षेत्र विकास कोष भन्ने छ एउटा त्यसले एउटा त्यो एउटा कुवाको विषयमा कुरो गरेँ नि मैले एउटा पुरानो तिनामा पुरानो 22 सालको नक्सा हेरेर त्यो नक्साको फोटोकपी अहिले पनि हामीसँग सधैँ छ त्यो उसले चाहिँ पुरानो 22 सालको नक्सा बमोजिमको तिनामा जग्गाभित्रको हिसाबले उसले नक्सा बनायो पछाडि गएर अब त्यहाँ त्यान्याङ म्यान्याङ के भयो त्यो नक्सा गायब गरेर अहिले आफू खुसी त्यहाँनिर आएर लगभग 2 पैसा जग्गामा होला त्यो भोलि नक्साले देखाउँछ प्रमाणले देखाउँछ मैले भन्ने कुरो होइन अब म यो यहाँहरूलाई टिपाइदिन चाहिँ सक्छु नक्सा नम्बर साबित 7 नम्बर वडाको चाहिँ भगवान एक भगवान पञ्चायत गाविस भगवान स्थान वार्ड नम्बर एक ख अब त्यो ठ्याक्कै कित्ता नम्बर चाहिँ मलाई थाहा भएन
तपाईँले भन्नुभएको छ अघि हाम्रो सञ्चालिकाजीले पनि भन्नुभयो अब त्यहाँको स्थानीय समुदाय चाहिँ अलिकति एकजुट भएर त्यहाँ चाहिँ त्यो नलाग्ने हो भने अन्य संघ संस्थाले मात्र गर्दाखेरि त्यसो चाहिँ अलि यो संस्थाले नहुन सक्छन्
होइन
भगवनाले त्यो वरिपरिको तपाईँहरूले अब बिस्तारै इनिसिएसन गर्नुभयो भने आजको आजै नहुन सक्छ तर अलिकति समय लगाएर भए पनि यो कुरामा चाहिँ अब तपाईँको समुदायको व्यक्तिहरू चाहिँ होइन एकजुट हुनुभयो भने आज 2 जना होला भोलि 4 जना होला यसरी चाहिँ अलिकति समय लगाएरै भए पनि तपाईँहरू एकजुट हुनुभयो भने अनि त्यस्ता चाहिँ समाजकै व्यक्ति त हो नि अनि त्यो समाजले नै विरुद्ध त उयो लागेर सकिँदैन त्यही भएर समाज नै एकजुट भएर त्यो जग्गा अतिक्रमण जसले गरेको उसको विरुद्ध लाग्नुभयो भने यो चाहिँ अनि चाँडै नै चाहिँ प्रत्यक्ष चाहिँ हुन्छ होला
स्थापितजीले भन्नुभयो अनुसार यस्तो मामलामा अरू कुनै संस्थाले जस्तो मागी मानिदेऊ कसैले गुठीलाई नै हारगुहार गर्यो भने त्यो सम्भव चाहिँ हुँदैन स्थानीय रूपमा नै त्यो अभियानका रूपमा अगाडि आयो भने सम्भव हुन सक्छ हामी कार्यक्रम खुल्ला मञ्चको यो जुन हामीले छलफल गरिरहेछौ बहस गरिरहेछौ यसको लगभग हामी अन्त्यमा आइपुगेका छौं अब अन्त्य अन्त्यमा जस्तो अघि नै प्रमिलाजीले पनि भन्नुभएको थियो जस्तो अतिक्रमणमा परेका जुन सार्वजनिक स्थलमा पनि पोखरी कुवाहरू छन् यिनीहरूको संरक्षणमा जस्तो गुठीले नै कस्तो खालको अभियान सञ्चालन गर्छ जस्तो समुदायलाई नै अघि भर्खरको कुरा आयो होइन समुदाय नै त्यो संरक्षणमा चाहिँ धेरै जिम्मेवार चाहिँ समुदाय हुन्छ भन्ने खालका उपभोक्ता समितिहरू पनि गठन हुन्छ नि कहीँ यस्तो खालको पनि गठन गरेर संरक्षणमा लगाउन सकिन्छ कि
त्यही हो तपाईँले भन्नुभयो जस्तै अहिले चाहिँ यो सम्पद संरक्षणको लागि भनेर स्थानीय सरकार त्यस्तो भनेको नगरपालिका गाविसले पनि धेरै यो चासो दिइरहेको छ उनीहरू पनि धेरै संलग्न भइरहेका छन् होइन यो अवस्थामा चाहिँ अब हामीले चाहिँ पार्क बनाउने र चौर बनाउने बाटो बनाउने मात्र नभइकन त्यस्ता ठाउँमा जुन ठाउँमा पहिला नै पोखरीहरू छन् कुवाहरू छन् ढुङ्गे धाराहरू छन् त्यस्तो ठाउँमा त्यसैलाई कायम गर्न सक्यौँ भने त्यहाँको अब धेरै यो विविधता आएर त्यो ठाउँको होइन प्राकृतिक रूपमा नै त्यो ठाउँको सुन्दरता हुन्छ त्यही भएको हुनाले पहिला यस्ता पोखरीहरू भएको ठाउँमा चाहिँ हामी फेरि पोखरी नै बनाउन सक्यौँ भने त्यो ठाउँमा चाहिँ धेरै राम्रो हुन्छ त्यसको लागि चाहिँ अब स्थानीय निकायले नगरपालिका गाविस जीविसले पनि यो लगानीहरू गरिरहेको छ भने त्यो सरकारी निकायले मात्र गयो एउटा निकायले बनाइदियो त्यसको रेखदेख कसले गर्ने त्यसको सञ्चालन कसले गर्ने भन्ने हामीले चाहिँ त्यो भएन भने त्यहाँ चाहिँ निकै समस्या पर्छ अघि उहाँले पनि भन्नुभयो यो खोकनामा पनि 2-4 वर्ष अगाडि पोखरी बनाएको थियो त्यो सबै फोहोर भइसक्यो भनेर त्यस्तो ठाउँमा सिङ्गारपटार गरेको हामीले अघि फोटो पनि हेऱ्यौँ त्यसमा राम्रो गरेर बार लगाएर ढुङ्गा छापेर सबै राम्रो बनाएको छ परिसरमा तल पनि अब त्यो इँटा चाहिँ छापेर भए पनि त्यो सिङ्गार राम्रो सिङ्गारेको थियो अहिले फेरि 2-4 वर्षपछि त्यो फेरि लिउ लाग्ने गरेर पानी जमेर फोहोरहरू भयो त्यही भएको हुनाले त्यो चिजलाई चाहिँ रेखदेख गर्ने त्यो चिजको चाहिँ संरक्षण गर्नेको लागि चाहिँ स्थानीय व्यक्तिहरू नै लाग्नुपर्छ स्थानीय व्यक्ति लाग्यो भने चाहिँ त्यो चिज चाहिँ चिर स्थायी पनि हुन्छ धेरै कालसम्म पनि टिक्छ अहिले तपाईँले यो प्याटर्नमै पनि यो कुनै ठाउँमा चाहिँ ढुङ्गे धाराको पानी लिएर उनीहरूको घर घरमा चाहिँ दिइरहेको छ भन्दाखेरि अब त्यो ठाउँको झन्डै धुसी परिवारले चाहिँ घरमा चाहिँ सँगै ढुङ्गे धाराको पानी पुर्याइदिएपछि अब त्यहीँ गएर कसैले त्यो ढुङ्गे धारा बिगार्न गयो त्यसमा क्षति पुर्याउन गयो भने त्यहाँको त्यो समुदायले चाहिँ उनीहरूलाई चाहिँ त्यो क्षति पुर्याउन दिन्छ र त्यही भएको हुनाले त्यसले चाहिँ हामीले सार्वजनिक स्थलको संरक्षण पनि गर्नु पर्यो र त्यसले अलिकति सदुपयोग चाहिँ त्यो ठाउँको समुदायलाई पनि योगदान पुग्ने खाले कुनै ठाउँमा चाहिँ अब त्यो ठाउँको पानी प्रयोग गर्ने हुनसक्छ भने कुनै ठाउँमा त्यो ठाउँमा गएर हामी यो खुल्ला ठाउँमा बस्ने ठाउँको हिसाबले पनि हुनसक्छ. त्यही भएको हुनाले त्यसलाई कसरी उपयोग गर्न सकिन्छ, त्यसै गएर पोखरी मात्र बनाउने त्यसलाई के गरेर प्रयोग गर्ने, के गरेर उपयोग गर्ने, त्यसमा पनि अलिकति हामीले विचार पुर्यायो भने चाहिँ त्यस्ता सम्पदाहरू चाहिँ संरक्षण होला जस्तो मलाई चाहिँ लाग्छ.
एकदमै यहाँले जुन भन्नुभयो जस्तो स्थानीय निकायहरू गाविस नगरपालिका तर उनीहरूसम्म यहाँ कहीँ अतिक्रमण हुँदैछ भन्ने कुरा त्यो हुनुभन्दा हुन थालेपछि गयो भने त पक्कै पनि संरक्षण हुन्थ्यो होला नि. अघि यहाँ भर्खर विष्णु चौलागाईजीले नि कुरा गर्नुभयो, त्यहाँ अतिक्रमण हुनुभन्दा पहिला त्यहाँको बासिन्दाहरू त्यो निकायमा गएर खबर गरेको भए त पक्कै त्यहाँ रोकिन्थ्यो होला. यस्तै कुरामा सचेत र जस्तो जीवनजीलाई अब अन्तिममा यही सहभागितैकै कुरा गर्दाखेरि यहाँहरू लागिरहनु भएको छ सहभागिताको लागि जुन तपाईँहरूले खोकनामा गर्नुभयो, अब आउने दिनमा पनि यस्ता खालका सहभागितामा स्थानीय निकाय अथवा स्थानीय क्लबहरू स्थानीय बासिन्दाहरू सहभागी नै तपाईँहरूकै हो, यो सम्पत्ति र संरक्षण गर्ने जिम्मा पनि तपाईँहरूकै हो भनेर त्यस्तो खालको अभियान ल्याउन कतिको जरूरी ठान्नु भएको छ यहाँहरूले अथवा तपाईँहरूको छ कि त्यस्तो?
अनि यसमा यो सहभागिता सबैको जुटाउनुपर्छ र नेपाल सरकार त्यहाँका स्थानीय व्यक्ति स्थानीय क्लब संघ संस्था जति पनि छन् यिनीहरू सबैलाई चाहिँ समावेश गरेर लिएर जानुपर्छ भन्ने कुरामा त दुई मत छैन र कसरी लाने र कुन हिसाबले लाने भन्ने कुरामा चाहिँ मलाई जहाँसम्म लाग्छ हाम्रो यो सालमा चाहिँ अलिकति यो सफ्टवेयर पार्टमा जस्तो तालिमहरू उहाँहरूलाई फोहोर व्यवस्थापनको तालिमहरू दिने स्थानीय व्यक्तिहरूलाई त्यस्तै गरिकन अझ भनौँ न विशेष गरिकन बिहान उठेदेखि बेलुका सुत्नु अगाडिसम्म पनि फोहोर र पानीसँग चाहिँ खेलिरहने हाम्रा दिदी बहिनी आमाहरू होइन महिला वर्गहरूलाई चाहिँ अलिकति लक्षित गरिकन ती कार्यक्रमहरू लाने चाहिँ हाम्रो विचार र हाम्रो प्रोग्राममा छ त्यो. र यसमा चाहिँ हामीले अलिकति बढी इन्भल्भ गराउन खोजेको चाहिँ अलिकति यो हाम्रो स्थानीय क्लबका मेम्बरहरू र स्थानीय यो गाविसका प्रतिनिधिहरूलाई चाहिँ अलिकति उपयोग गरिकन उहाँलाई पनि समावेश गर्ने कुराहरू छ. र मलाई जहाँसम्म लाग्छ आउँदा दिनहरूमा खोकनामा जुन हामीले उदाहरणको रूपमा अहिले सुरु गरेको आउँदा दिनहरूमा चाहिँ त्यसले चाहिँ अलिक ब्रोड वेमा चाहिँ ठूलो लार्ज स्केलमा चाहिँ त्यसले भोल्युम क्याप्चर गर्छ भन्ने हामीले चाहिँ विश्वास लिएका छौँ.
यहाँहरू दुवैजनालाई धेरै धन्यवाद, यी यति धेरै जानकारी यहाँहरूले हामीसँग बाँड्नुभयो. अनि हामीलाई आज फोनमा सम्झाउनु भएका थिए केही सहयात्रीहरूले उहाँहरूको जिज्ञासा पनि यहाँहरूले मेटिदिनुभयो. अनि हामी एउटा आशा अर्को पनि के गर्छौं भने तपाईँहरू आफ्नो संस्थाबाट जे जस्ता कामहरू अहिले गरिरहनु भएको छ ती कामहरू सही किसिमले सफल होस् भनेर हामी कामना गर्छौं, किनभने त्यसपछि त हामी वरपरका सार्वजनिक स्थलहरूको संरक्षण हुन्छ र हामीले त्यसको राम्रोसँग उपयोग गर्न पाउँछौं भन्ने विश्वास दिन सक्छौं. हामी धेरै आभारी छौं यहाँहरू दुवैजनाप्रति, धेरै धेरै धन्यवाद. हामीसँग यो कुराकानीमा सहभागी हुनुहुन्थ्यो जीवन कसुला, उहाँ हुनुहुन्थ्यो एकीकृत शहरी विकास केन्द्रका कार्यक्रम संयोजक, अनि अनिल स्थापित हुनुहुन्थ्यो उहाँ गुठीका निर्देशक. फेरि पनि धन्यवाद यहाँलाई दिँदै हामी खुला मञ्चको जुन यो भाग थियो अनि यो भागको कुरा गर्दा इन्टरएक्टिभ म्यापिङ एण्ड आर्काइभ प्रोजेक्ट आइम्याप फोर फाउण्डेशन सोशियल साइन्स बहार र रेडियो सगरमाथाको संयुक्त प्रस्तुतिकारी रूपमा हरेक मंगलबार हामी 12 बजेदेखि 1:30 बजेसम्म हामी वरपरका सार्वजनिक खुला स्थलहरूका बारेमा कुराकानी गर्छौं र यही कुराकानी आजलाई चाहिँ हामीले टुङ्ग्यायौं. खुला मञ्च अझै पनि बाँकी नै छ अनि अर्को मंगलबार फेरि यस्तै विषयवस्तु लिएर खुला मञ्चमा यही विषयलाई अझ निरन्तरता त दिने नै छौं. अहिलेलाई यो अंशलाई हामीले यहीँनिर रोक्यौं. खुला मञ्चका बाँकी अंशहरू लिएर हामी फेरि आउनेछौं. रेडियो सगरमाथा सुन्दै गर्नुहोला.